साधनाको छैटौँ दिन पुरा भयो, अब काम गर्न चार दिन बाँकी छन्। यदि कुनै व्यक्तिले राम्रोसँग बुझेर काम गर्यो भने चार दिन पनि धेरै हुन्छन्। यस विद्यालाई राम्रोसँग बुझेर निरन्तरताका साथ काम गर्यो भने चार दिनमा पनि धेरै उपलब्धि हुन सक्छ। त्यसकारण राम्ररी बुझौँ कि यो विद्या के हो। ठिकसँग बुझेनौ भने जसरी काम गर्नुपर्ने हो त्यसरी गर्ने छैनौ। त्यसरी काम नगरेमा यो विद्याको जुन राम्रो फल पाउनुपर्ने हो, जुन लाभ पाउनुपर्ने हो, त्यो पाइने छैन। त्यसकारण हरेक बेलुका धर्मचर्चा हुन्छ ताकि यो विद्यालाई धेरै राम्ररी बुझ्न सकियोस्। यस साधनाका दुईटा धेरै महत्त्वपूर्ण अङ्गहरू छन्। एउटा अङ्ग जान्नु हो, यो 3.5 हातको कायामा संवेदना के भइरहेको छ त्यसलाई जान्नु हो, त्यसलाई थाहा पाउनु हो। अर्को अङ्ग संवेदनालाई जानेर समतामा रहनु हो। यी दुईटै अङ्ग धेरै आवश्यक र महत्त्वपूर्ण छन्। के भइरहेको छ थाहा नै पाइएन भने के प्रति समता गर्ने? थाहा नै नपाई गरेको समता फेरि माथि माथिको समता भयो। अन्तर्मनको गहिराईसम्मको समता भएन। अन्तर्मन आफ्नै स्वभावले यी संवेदनाहरूलाई प्रतिक्षण जानिरहन्छ। सुत्दा जागा रहँदा हरेक समय जानिरहन्छ। यदि हामीले अन्तर्मनलाई सुधार्नु छ भने यी संवेदनाहरूसम्म पुग्नु पर्दछ। अन्तर्मनले यी जुन संवेदनाहरूलाई थाहा पाउँछ त्यसलाई हाम्रो चेतन चित्तले पनि थाहा पाउन थालोस्। अनि त्यसप्रति हामीले समता राख्यौँ भने मात्र गहिराईसम्म समता भयो। त्यसको लागि जस्तो सुकै संवेदना भए पनि त्यसको अनित्य स्वभावलाई बुझेर समता बनाउनु पर्दछ। अनित्य भाव भन्नाले संवेदनाको उदय व्ययको अनुभवको आधारमा हुनुपर्दछ। यसकारण होइन कि कुनै बुद्धले भने त्यसैले अनित्य हो, कुनै महावीरले भने त्यसैले अनित्य हो, कुनै गीताले भन्छ त्यसैले अनित्य हो, अथवा हाम्रा गुरुले भन्छन् त्यसैले अनित्य हो। त्यस्तो कदापि होइन। आफ्नो अनुभूतिले जानेर साँच्चै नै हेर यो अनित्य रहेछ भनी पुष्टि गर्नुपर्दछ। स्थूलभन्दा स्थूल संवेदना, घनीभूतभन्दा घनीभूत संवेदना प्रकट भयो भने पनि थाहा हुन्छ कि हेर यसको उत्पत्ति भयो, अब यो केही बेरसम्म रहिरहेको छ, तर यो ढिलो चाँडो समाप्त हुने नै छ, अब यो समाप्त नै भयो। जतिसुकै तेजी संवेदना भए पनि, जतिसुकै घनीभूत संवेदना भए पनि अनन्त कालसम्म कायम रहँदैन, ढिलो चाँडो समाप्त हुनेछ। उत्पत्ति भएको थाहा हुन्छ अनि केही बेर चालु रहन्छ, अनि थाहा हुन्छ कि समाप्त भयो, उत्पाद भयो, स्थिति रह्यो, व्यय भयो। यसै सत्यलाई साक्षी भावले हेर्दै हेर्दै त्यसप्रति द्वेष गरेन, त्यसलाई अलिकति पनि हटाउने कोसिस गरेन भने प्रकृतिले आफ्नो काम गर्न थाल्छ। त्यही स्थूल संवेदना, त्यही घनीभूत संवेदना पग्लिन थाल्छ, त्यसको विभाजन हुन थाल्छ, विघटन हुन थाल्छ, टुक्रा टुक्रा हुन थाल्छ र हुँदाहुँदै तरङ्गमा बदलिन्छ। जताततै तरङ्गै तरङ्ग, सम्पूर्ण शरीर स्कन्द तरङ्गै तरङ्ग, सम्पूर्ण चित्त स्कन्द तरङ्गै तरङ्ग, त्यो तरङ्गै तरङ्ग अनुभूतिमा उत्रन थाल्छ। सबो पज्जलितो लोको, सबो लोको पकम्पितो पकम्पितो, तरङ्गै तरङ्गको अवस्था जब आउँछ त्यो बडो सुखद लाग्छ। अनि साधकले बडो ध्यानसित हेर्दा थाहा पाउँछ कि त्यो पनि अनित्य हो, तरङ्ग पनि आखिरी के हो। हरेक तरङ्गमा उत्पत्ति हुन्छ, व्यय हुन्छ, उत्पत्ति हुन्छ, व्यय हुन्छ, त्यसैले त्यो तरङ्ग हो। हरेक तरङ्गको मतलब नै यो हो कि शीघ्र गतिमा उत्पत्ति हुन्छ, व्यय हुन्छ, शीघ्र गतिमा उत्पत्ति हुन्छ, शीघ्र गतिमा व्यय हुन्छ, उत्पत्ति हुनासाथ व्यय हुन्छ। स्थूल संवेदना हुँदा उत्पत्ति र व्ययको बीचमा केही क्षण हुन्थे भने अब तरङ्ग हुँदा उत्पत्ति हुने बित्तिकै व्यय हुन्छ। संवेदनाको अनित्य स्वभाव त उही नै हो। दुःखद संवेदना भए पनि स्वभाव उही छ, उत्पत्ति हुन्छ, व्यय हुन्छ। सुखद संवेदना आउन थाले पनि, सूक्ष्म संवेदना आउन थाले पनि स्वभाव त त्यही छ, उत्पत्ति हुन्छ, व्यय हुन्छ। यो संवेदना के हो? हाम्रो शरीर र चित्तको स्पर्शले हुने एउटा अनुभूति हो। जब यसको स्वभाव उत्पत्ति हुने व्यय हुने खालको छ भने सम्पूर्ण शरीरको स्वभाव उत्पत्ति हुने व्यय हुने र सम्पूर्ण चित्तको स्वभाव उत्पत्ति हुने र व्यय हुने खालको छ। अहो, बल्ल अनुभूतिद्वारा बुझियो कि सम्पूर्ण प्रपञ्च उत्पत्ति व्यय उत्पत्ति व्ययको प्रपञ्च हो। यसलाई के म मान्नु, यसलाई के मेरो मान्नु, जे माथि मेरो अलिकति पनि अधिकार छैन त्यसलाई के म मान्नु त्यसलाई के मेरो मान्नु त्यो त ढिलो चाँडो नष्ट भएर जानेछ तसर्थ आसक्ति किन गर्नु जहाँ आसक्ति आयो त्यहाँ दुःख आउनेछ यस अवस्थामा साधकले तीनवटा कुरा आफ्ना अनुभूतिले थाहा पाउनेछ पहिलो कुरा यो शरीर र चित्तको सम्पूर्ण प्रपञ्च अनित्य छ दोस्रो कुरा यो प्रपञ्च म होइन यो मेरो आत्मा होइन यसरी यो अनात्म छ तेस्रो कुरा यसप्रति अलिकति पनि राग या द्वेष जाग्छ भने दुःख नै हुनेछ त्यसकारण यो दुःख छ यिनै सत्यलाई थाहा पाउँदै बुझ्दै आफ्नो प्रज्ञा जगाउँछ यिनै सत्यलाई अनुभूतिले थाहा पाएकोले अब त्यो समता भित्र गहिराईसम्म हुन थाल्छ सबै अनित्य छ म होइन मेरो होइन र सबै दुःख छ भन्ने कुरा यो बुद्धिले बुझेर मात्र रह्यो भने गहिराईसम्मको समता हुँदैन यो त खाली भावावेशमा श्रद्धाले स्वीकार गरेको समता ठहर्छ कुनै महापुरुषले भनेर स्वीकार गर्यो भने खाली श्रद्धाले स्वीकार गरेको हुन्छ तसर्थ गहिराईसम्म समता आउँदैन अनुभूतिले जानेपछि सबै प्रपञ्च अनित्य हो सबै नश्वर हो सबै अनात्म हो म होइन मेरो आत्मा होइन यो सम्पूर्ण खेल यस्तो छ कि यसप्रति राग जाग्ने बित्तिकै दुःख हुन्छ द्वेष जाग्ने बित्तिकै दुःख हुन्छ यसरी अनुभूतिद्वारा जानेर आएको समता गहिराईसम्मको समता हुन्छ हरेक साधकलाई गहिराईसम्म समता आउनै पर्छ तसर्थ यो 3.5 हातको कायालाई जानु अनि जानेर समतामा स्थापित हुँ यही नै साधना हो यसमा न कुनै हिन्दूको एकाधिकार छ न बौद्धको न जैनको एकाधिकार छ बरु यसमा मानव मात्रको एकाधिकार छ हरेक मनुष्यले यो काम गर्न सक्छ आफूलाई हिन्दू भन्ने मान्छेले मात्र यो काम गर्न सक्ने अरूले नसक्ने होइन त्यस्तै खालि बौद्ध भन्नेले मात्र गर्न सक्ने अरूले नसक्ने पनि होइन यो त यस्तो काम हो कि यसलाई सबैले गर्न सक्छन् प्रकृतिको नियम सबैमा बराबरी लागू हुन्छ जसले प्रकृतिको यो नियमलाई आफ्ना अनुभूतिले जान्दछ उसले आफूलाई त्यो नियमअनुसार ढाल्न थाल्छ उसले यो बुझ्दछ कि यस नियमलाई जहाँ जहाँ तोड्नेछु त्यहाँ त्यहाँ आफ्नो दुःख पैदा गर्नेछु र आफ्नो लागि बन्धन पैदा गर्नेछु यो कुरा बुझेपछि उसले आफ्नो कल्याणको लागि प्रकृतिको नियमअनुसार आफूलाई ढाल्न सुरु गर्दछ यसो गर्न साथ आफ्ना दुःखबाट बाहिर निस्किँदै जान्छ बन्धनबाट बाहिर निस्किँदै जान्छ यसरी अभ्यास गर्ने मान्छे हिन्दू भए पनि दुःखबाट निस्किनेछ बौद्ध भए पनि निस्किनेछ जैन भए पनि निस्किनेछ त्यसकारण धर्म भनेको सार्वजनिक हो कुनै एउटा मात्रै सम्प्रदायको पेवा होइन यो धर्म यहाँको धेरै पुरानो धर्म हो धेरै पुरानो विद्या हो यो विद्या यहाँ अनेक पटक जाग्यो किनकि यहाँ अनेक बुद्ध भए खालि एउटा सिद्धार्थ गौतम मात्र बुद्ध भएका होइनन् पहिले पनि यहाँ अनेक मानिसहरूमा बोधि जागेको थियो जसलाई बोधि प्राप्त हुन्छ उसले यसरी नै आफूभित्र प्रज्ञा जगाएर बोधि प्राप्त गरेको हुन्छ मुक्त हुन्छ शुद्ध हुन्छ अरहन्त हुन्छ बुद्ध हुन्छ आफूभित्र बोधि नै जागेन भने मुक्त कसरी होला आफूभित्र यसरी नै विपसना गरेर बोधि जगायो आफ्ना विकारहरू हटे भने मुक्त हुन्छ यसरी नै अनेकौँ मुक्त भएका छन् त्यसै कारण यो विद्या अनेक पटक जागेको थियो र मानिसहरूमा फैलिएको थियो जुन व्यक्ति बुद्ध हुन्छ मानिसहरूलाई उसले यो विद्या बडो प्यारसँग बाँड्छ यो विद्या मलाई यसरी प्राप्त भयो यसबाट मेरो कल्याण यसरी भयो तिमीहरू पनि दुःखी छौ यसको प्रयोग गरेर हेर तिम्रो पनि कल्याण हुनेछ 2-4-5 सय वर्षसम्म मानिसहरू यसको उपयोग गर्छन् फेरि विद्या हराएर जान्छ किन विद्या हराएर जान्छ कुनै पनि विद्याको निर्मलतालाई कायम राख्न शुद्ध राख्न बडो कठिन हुन्छ त्यसलाई मैलो पार्न बडो सजिलो छ किनकि ओह्रालोतिर बग्न सजिलो छ तर उकालो चढ्न कठिन हुन्छ एकदम सेतो कपडालाई सधैँ बिल्कुलै सेतो राख्न बडो कठिन हुन्छ कहीँ न कहीँ दाग लाग्छ अनि एक ठाउँमा अलिकति दाग लाग्यो भने अरू त्यस्ता दागहरू लागि नै रहन्छन् कुनै मैलो कपडामा अरू मैलो चढे पनि थाहै हुँदैन त्यसकारण जेसुकैलाई पनि बिल्कुल शुद्ध राख्न निर्मल राख्न बडो कठिन काम हो धेरै मानिसहरूबाट यो कठिन काम हमेसी हुँदैन किनकि केही न केही मैलो जोड्छन् कुनै न कुनै कर्मकाण्ड जोड्छन् कुनै न कुनै दार्शनिक मान्यता जोड्छन्, आफ्नो सम्प्रदाय खडा गर्छन्। कुनै पनि सम्प्रदायसँग एउटा दार्शनिक मान्यता हुनु जरुरी हुन्छ, नत्र सम्प्रदाय चल्दैन। हाम्रो दार्शनिक मान्यता यो हो, यसमा यो जोडौँ, त्यस्तो गर्छन्। विद्या त यही नै हो। यसमा केही न केही जोड्न थालेपछि विद्याको निर्मलता नष्ट हुन्छ। अहिले पनि यसमा केही न केही जोड्न थालिसके। अहिले त केही वर्ष मात्र भयो यो विद्या यो देशमा आएको, तैपनि कतिले यसमा केही न केही जोड्न थालिसके। मानिसको आदत नै यस्तै छ कि आफ्नो सम्प्रदायको कुनै न कुनै कुरा जोडिदिन्छन् र यसलाई सार्वजनिक धर्मको रूपमा शुद्ध राख्न बडो कठिन हुन्छ। 2-4-5 सय वर्षसम्म लोक कल्याण गर्छ, फेरि लुप्त हुन्छ। र यसरी कयौँ पटक यहाँ यो विद्या जागेको छ। हाम्रो सबैभन्दा पुरानो साहित्य वेदको वाङ्मय हो। वेदहरूमा पनि ऋग्वेद सबैभन्दा पुरानो हो। ऋग्वेदमा विपस्सनाको धेरै प्रशंसा छ। त्यसको मतलब कुनै न कुनै ऋषिलाई बोधि प्राप्त भएको थियो, कोही न कोही बुद्ध भएका थिए, जसको प्रभाव वेदको साहित्यमा पर्यो। विपस्सनाको प्रशंसा गर्दै ऋग्वेदका कुनै ऋषि भन्छन्, यो विश्वाभिविपश्यति भुवन संचपश्यति सन पार्षदते द्वेष सन पूषाविता भवत। यो विश्वाभिविपश्यति, जो विपस्सना गर्छ, कसरी विपस्सना गर्छ यो पनि बुझाए। विश्वाभि, विश्वबाट अभिमुख भएर गर्छ, पुरानो भाषा हो। हिजो आज त विश्व शब्दको एउटै अर्थ रह्यो, संसार। त्यो अर्थ पनि ठिकै छ, गलत छैन, तर त्यसको मूल अर्थ के हुन्थ्यो, त्यो जसको विशदीकरण भइरहेको छ, अर्थात् जो फैलिरहेको छ, त्यो विश्व हो। संसार पनि त फैलिरहेको छ, त्यो मानेमा पनि त ठिकै छ, तर यसको मूल अर्थ फैलिरहेको छ भन्नुको तात्पर्य यो सबै प्रपञ्च फैलिरहेको छ भनेको हो। र वास्तवमा भन्नेले जे भने त्यो हामीभित्र चलिरहेको छ, प्रपञ्च फैलि नै रहन्छ। विपसना गर्नेलाई राम्रोसँग थाहा हुन्छ कि प्रपञ्च कसरी फैलिन्छ। अलिकति क्रोध जाग्यो कि फैलिँदै जान्छ, घन्टौँसम्म छटपटाइरहन्छ। अलिकति भय जाग्यो कि त्यो फैलिँदै जान्छ, वासना जाग्यो कि फैलिँदै जान्छ, कुनै विकार जाग्यो कि फैलिँदै जान्छ। यो सबै प्रपञ्च हो। यो सारा प्रपञ्चबाट अभिमुख भएर भागेर होइन, यसको सामना गरेर, यसलाई साक्षी भावले हेरेर, यो विश्वाभिविपश्यति भुवन हुन्छ। फेरि उही पुरानो भाषा हो, भूत भुवन भविष्य। उस बेलाको भाषामा वर्तमानलाई भुवन भन्दथे। जुन यस वक्त घटना घटिरहेको छ र जे भवित भइरहेको छ त्यो भुवन हो। त्यसकारण यो क्षण हामीभित्र जे प्रपञ्च चलिरहेको छ त्यो हाम्रो यस क्षणको भुवन हो। यदि पहिले कुनै प्रपञ्च चलेको थियो भने हामीभित्र क्रोध आएको थियो, त्यसैलाई याद गरेर यदि हामी रोइरहेका छौँ, पश्चाताप गरिरहेका छौँ भने त्यो विपसना भइरहेको छैन। तर यतिखेर हामीभित्र जे जाग्छ त्यसैलाई साक्षी भावले हेरिरहेका छौँ भने विपसना भइरहेको छ। अब हामीभित्र जे जाग्छ त्यसैलाई साक्षी भावले हेरिरहेका छौँ, तसर्थ विपसना भइरहेको छ। संचपश्यति, सम्यक रूपले विपसना गर्छ, सम्यक दर्शन गर्छ। सम्यक दर्शन गर्नु भनेको कुनै दार्शनिक मान्यता होइन। सम्यक दर्शन गर्छ भनेको बिना राग बिना द्वेष यथाभूत जे जस्तो छ त्यसैको दर्शन गर्छ। दर्शन गर्छ भन्नुको मतलब बिचमा कुनै पर्दा आउन नदिने हो। बिचमा पर्दा आयो भने सम्यक दर्शन हुँदैन। रङ्गीन चस्मा लगाएर केही हेर्दा सम्यक दर्शन हुँदैन, किनकि चस्माको रङ बिचमा आइदिन्छ। रङ्गीन चस्मा फुकालेर हेरेपछि मात्र यथाभूत दर्शन हुन थाल्छ, जे जस्तो छ त्यस्तै देखिन थाल्छ। हामीले रागको चस्मा लगाइराखेको भए बिचमा रागको पर्दा आइरहेको हुन्छ, द्वेषको चस्मा लगाइराखेको भए बिचमा द्वेषको पर्दा आइरहेको हुन्छ। त्यस्तै मको चस्मा मेरोको चस्मा भए म मेरो बिचमा आइरहेको हुन्छ। यो सबै उत्रियोस्, राग र द्वेषको चस्मा उत्रियोस्, म मेरोको चस्मा उत्रियोस्, अनि पछि जस्तो छ त्यस्तै देखिनेछ। यसैलाई सम्यक दर्शन संचपश्यति भनिएको हो। जब यसरी संचपश्यति गरेर हेर्न थाल्यो अनि विकार निस्किन थाल्छन्, यो प्रकृतिको आफ्नो नियम हो। साक्षी भावले विकारहरूलाई हेर्न थाल्यौँ कि विकार निस्किन सुरु हुनेछन् अनि पत्रमाथि पत्र उक्किँदै जानेछन्। यसरी शान्त तपस्यती भएकी सबै द्वेषहरूबाट पार हुनेछ, किनकि सबै रागबाट पार भइसकेको छ। द्वेष कसरी हुन सक्छ? हामीभित्र राग भएसम्म द्वेष पनि हुन्छ। कुनै चिताएको कुरा पुरा होस् भनेर राग हुन्छ, जब त्यो पुरा हुँदैन अनि तुरुन्त द्वेष जाग्छ। रागलाई पुरा गर्न कुनै अडचन आयो कि द्वेष जाग्छ। यसकारण जब सबै राग निस्किन्छन् अनि सबै द्वेष पनि निस्किन्छन् अनि मुक्त हुन्छ। यस्तो मुक्त व्यक्तिलाई भनिन्छ कि मुक्त हुने बाटो बताइदेऊ, यो विपसना कसरी गर्ने सिकाइदेऊ, सन पुषा विता भवत, किनकि धर्ममा बडो पुष्ट भएको छ। धर्ममा पुष्ट हुने कुनै बाटो, धर्ममा पुष्ट हुने कुनै बाटो पाठ गरेर मात्र केही हुँदैन, किनकि अभ्यासको विद्या त लुप्त भइसक्यो। अब त खालि कर्मकाण्ड हुन्छ। त्यो मन्त्रलाई पाठ गर्छन्, पाठ गरेर के पाइन्छ थाहा छैन। यो पनि कुनै डाक्टरले लेखेर दिएको पुर्जी जस्तै हो। डाक्टरले पुर्जीमा कुनै औषधि लेखेर दिन्छ, त्यो पुर्जीको पाठ मात्र गरेर के पाइन्छ र? औषधिको सेवन गर्नुपर्छ अनि मात्र फाइदा हुन्छ। सेवन चाहिँ गर्दैनन्, त्यसैलाई कर्मकाण्ड बनाइदिन्छन्। एकपटक यस मन्त्रको उच्चारण गर अनि अग्निमा घिउ हाल, के पाइन्छ? यो त काम गर्नका लागि हो। सञ्च पश्यति सम्यक रूपले विपसना गर्नका लागि हो। त्यो त गर्नै छोडियो। 2500 वर्ष पहिले यी महापुरुष जब घरबार छोडेर आफूभित्र सत्यको खोजी गर्छन्, यस विद्यालाई पत्ता लगाउँछन् अनि पत्ता लाग्ने बित्तिकै भन्छन्, पुब्बे अननुसुत्ते सुधम्मे सुचक्षुङ उदपाधि, पहिले कहिल्यै पनि नसुनेको धर्ममा मेरा चक्षु खुले, पहिले कहिल्यै पनि नसुनेको किन भनेको? राजकुमार हुन्। उनका पिताले उस समयमा पाए जति सबै विद्वानहरूलाई बोलाएर यिनलाई सबै किसिमका दार्शनिक मान्यता र सबै शास्त्रहरू पनि पढाएका थिए। उस बेला 3 वेद मात्र थिए, चौथो वेद बनेकै थिएन। तिनवटै वेद यी व्यक्तिलाई पढाएको थियो र 3 वेदमा ऋग्वेद पनि आयो। ऋग्वेदमा यो ऋचा पनि पर्छ, तर कसरी भन्छन् कि मैले कहिले सुनेको थिएन भनेर? बिल्कुल ठिक भन्छन्, तबसम्ममा त यसको अर्थ नै बदलिसकेको थियो। कसैले त्यसको अर्थ लगाउँदा पनि उटपट्याङ अर्थ लाग्न थालिसकेको थियो, किनकि विद्या नष्ट भइसकेको थियो। यी महापुरुषले नष्ट भएको विद्या खोजेर पत्ता लगाएका थिए। त्यसकारण भन्छन् कि पुब्बे अननुसुत्ते सुधम्मे सुचक्षुङ उदपादि, अनि फेरि ध्यान गरेर हेर्छन् र थाहा पाउँछन् कि यो त यहाँको अत्यन्त पुरानो विद्या हो। ए समग्गो सनन्तनो पुराणो मग्गो, यो त मानिसहरूले हराएको पुरानो मार्ग हो र हराएर गयो। मार्ग मार्ग नै रहेन, मार्गमा हिँड्ने कोही नभए पनि मानिसहरू बसी बसी मार्गको चर्चा खुब गर्छन्, तर एक पाइला पनि हिँड्दैनन् भने त्यो मार्ग नै रहँदैन। कुरा त खुब गर्छन्, नाम पनि खुब जप्छन्, तर त्यसमा कोही हिँड्दैनन् भने त्यो बाटोमा झारपात उम्रिने छन्, रुखहरू उम्रिने छन्, जङ्गल जस्तो हुनेछ अनि त्यो बाटो लुप्त हुनेछ र पछि यहाँबाट बाटो थियो भन्नेसम्म पनि कसैलाई थाहा हुँदैन। कसैले त्यसलाई खोज्ने प्रयत्न गर्यो भने त्यहाँ सर्प पाइने छन्, बिच्छी पाइने छन्, जङ्गली जनावर पाइने छन् अनि त्यो बाटो खोज्न मुस्किल हुनेछ। आफ्नो अनुभवले एउटा कुरो भनौँ, धेरै कट्टर हिन्दू सनातनी घरमा जन्मे, बालकदेखि नै अरू जस्तै मैले पनि गीताको खुब पाठ गरेँ, किनभने बाल्यकालदेखि नै सुनेको थिएँ कि एक अध्याय गीताको पाठ गर्यो भने एक जन्मको पाप कट्नेछ, दुई अध्याय पाठ गर्यो भने दुई जन्मको पाप कट्नेछ। पाठ गर्यो कि जन्म जन्मको पाप कट्ने, योभन्दा सस्तो अरू के हुनसक्छ र? बुझ्दै नबुझी बाल्यकालदेखि नै त्यही डाक्टरको पुर्जीको पाठ जस्तै गीताको पाठ गरेँ। गीतामा एउटा श्लोक आउँछ, उत्क्रामन्तं स्थितं वापि भुञ्जानं वा गुणान्वितं विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुषः। विमूढ मानिसहरूले विपसना गर्न सक्दैनन्, जसका ज्ञान चक्षु खुल्छन् उनैले विपसना गर्न सक्छन्। त्यसबेला विपसना भनेको थाहा नै थिएन, पछि यस्तो शिविरमा आएपछि मात्र सबै कुरा बुझे। भन्नेले के भन्न चाहन्छ? उत्क्रामन्तं, यी इन्द्रियहरूमा जब बाहिरको कुनै आलम्बन आएर ठोकिन्छन्, जस्तै आँखामा कुनै रूप ठोकिन्छ कि नाकमा कुनै गन्ध ठोकिन्छ कि जिब्रोमा कुनै रस ठोकिन्छ कि छालामा कुनै पदार्थको स्पर्श हुन्छ कि मनमा कुनै चिन्तन ठोकिन्छ। ठोकिने बित्तिकै मानसको एउटा भागले टाउको ठाडो पार्छ र उत्क्रामन्तङ उत्क्रमण भयो। मानसको त्यो भागलाई यति मात्र थाहा भयो कि केही भयो, कतै खटपट भयो, यो ढोकामा होस् वा ऊ ढोकामा केही खटपट भयो। यतिकैमा स्थितङ मानसको अर्को भागले टाउको उठाउँछ र पत्ता लगाउँछ के भयो। मानसको त्यस भागले आफ्ना अनुभव र पुराना सम्झनाहरूद्वारा के भएको हो भन्ने पत्ता लगाउँछ अनि चिनेर राम्रो हो या नराम्रो हो त्यसको मूल्याङ्कन गर्छ। मूल्याङ्कन गर्ने बित्तिकै शरीरमा संवेदना जाग्छ। राम्रो मूल्याङ्कन गरेको भए सुखद संवेदना जाग्छ र खराब मूल्याङ्कन गरेको भए दुःखद संवेदना जाग्छ। अनि सुखद संवेदना जागे त्यसको सुख भोग्न थाल्छ, दुःखद संवेदना जागेमा त्यसको दुःख भोग्न थाल्छ। यसकारण भने कि भुञ्जानङ भुञ्जानङ, किनभने मूल्याङ्कन गर्यो कि भोग्न थाल्छ। सुखद संवेदनाको सुख भोग्न थाल्छ र दुःखद संवेदनाको दुःख भोग्न थाल्छ, आफ्नो बन्धन बाँध्न थाल्छ। त्यसैले भुञ्जानङ भुञ्जानङ भने। अनि गुणान्वितङ गुणान्वितङ, भोक्ताभावले बन्धन नै बाँधिन्छ। हेर कसरी गाँठा बाँधिरहेको छ, नयाँ गाँठा बाँध्न बन्द गर्ने बित्तिकै कसरी पुराना गाँठा फुक्न थाल्छन्, नयाँ मैलो चढाउन बन्द गर्न साथ कसरी पुराना मैलहरू उत्रिँदै जान्छन्। यसरी काम गर्दा गर्दै एकदम निर्मल हुनेछ, नितान्त निर्मल हुनेछ, सबै गाँठा फुक्नेछन् र नितान्त निर्ग्रन्थ हुनेछ। आफूभित्र जसरी गर्नुपर्ने हो त्यसरी विपसना गरेपछि यस्तो परिणाम आउनेछ। खालि पाठ गर्नाले के परिणाम आउला, पाठ मात्र गर्नेले पहिले त पाठ भनेको के हो, म कस्तो पाठ गरिरहेको छु भन्ने कुरा नै बुझ्ने छैन। यदि बुझेकै भए अथवा कसैले बुझाइदिएकै भए पनि यस्तो काम गरेन भने के पाइएला, केही पाइने छैन। कसरी काम गर्नुपर्छ भन्ने कुरा बुझ्नका लागि नै बारम्बार यो विद्यालय खुब राम्ररी बुझ्न भनिएको हो। कसरी काम गर्नुपर्छ भन्ने कुरा थोरैमा बुझाएका छन्। सब्य संखारा अनिच्चति यदा पय पसति अथ निबिन्दति दुखे ए समग्र विशुद्धिया। यो विशुद्धिको मार्ग हो, यो चित्तलाई नितान्त विशुद्ध पार्ने मार्ग, यो चित्तलाई नितान्त शुद्ध पार्ने विशुद्ध पार्ने मार्ग हो। कसरी विशुद्ध पार्ने मार्ग हो? सब्य संखारा अनिच्चति, सबै संस्कार अनित्य हुन्। संस्कार शब्दको एउटा अर्थ त मानसको चौथो भाग, जसले प्रतिक्रिया गर्छ, जसले कर्म संस्कार बनाउँछ त्यो हो। संस्कार शब्दको एउटा अर्को बडो व्यापक अर्थ पनि छ कि हामी जुन कर्म संस्कारको बीज रोप्छौँ त्यसको फल जब आउँछ त्यो पनि संस्कार हो। त्यो फल पनि उही प्रकारको आउँछ जस्तो बीज हुन्छ, जस्तो कर्म संस्कार हुन्छ त्यस्तै नै त्यसको फल आउँछ। त्यसैले त्यो फललाई पनि कर्म संस्कार नै भनिन्छ। हामीलाई जे अनुभव हुन्छ, जे उत्पन्न भएको भन्ने थाहा हुन्छ, त्यो सबै अनित्य हो। क्षण प्रतिक्षण अनित्य हो, अनित्य हो भन्ने ज्ञान नै सब्य संखारा अनिच्चति हो। यस सत्यलाई खालि बुद्धिले मानेर अथवा खालि श्रद्धाले मानेर बस्यौँ भने केही पाइँदैन। यसै सत्यलाई यदा पय पश्यति, जब आफ्नो प्रज्ञाद्वारा जान्दछ भने त्यसपछि मात्र पश्यति हुन्छ, तब त्यसको सम्यक दर्शन हुन्छ, सम्यक दर्शन गर्न थाल्छ, परिणाम आउनु सुरु हुन्छ। जे जे अनुभवमा आइरहेको छ सबै अनित्य हो भन्ने बुझ्न थालेपछि अथ निबिन्दति दुःखे, सबै दुःखको निर्वेदन हुन्छ, सबै दुःख समाप्त हुन्छन्। किनभने दुःख त विकारहरूको हो, विकार सबै समाप्त भयो भने दुःख स्वतः समाप्त हुने भए। हामीभित्र विकार कायम पनि रहन् अनि हामी यो ठानौँ कि हामी दुःखबाट मुक्त हुन्छौँ, यसो भन्नु असम्भव कुरा हो। जबसम्म भित्र विकारहरू छन् तबसम्म दुःख छ, अनि विकार सबै निस्के भने दुःख आफै जानेछ। कतै दुःख जस्तो पीडा जस्तो देखिए पनि त्यो दुःख हुने छैन। यो साधनाको कारणले त्यो निर्वेदन हुनेछ। अथ निबिन्दति दुःखे एषमग्गो विशुद्धिया, यही विशुद्धिको मार्ग हो। साधना गर्यो भने लाभ हुन्छ। यसको पनि भगवान बुद्धले यसो भनेको भनेर पाठ मात्रै गरेर हाम्रो चित्त एकदम शुद्ध हुने होइन। खालि मिश्रीको पाठ गर्दैमा हाम्रो मुख गुलियो हुँदैन। साँच्चै नै मुख गुलियो पार्नु छ भने मुखमा मिश्री राख्नु पर्दछ। पाठ मात्र गरेर के पाइएला? यो यहाँको धेरै पुरानो विद्या हो। यहाँका सबै सन्तहरूले, सबै महापुरुषहरूले यही काम गरेर सन्त अथवा महापुरुष भएका हुन्। आफूभित्रका सत्यलाई नहेरी, आफ्ना विकारहरूलाई ननिकाली कोही सन्त कोही महापुरुष हुँदैन। जन्मनासाथ कोही आफै महापुरुष जन्मदैन, परिश्रम गरेर मात्र कोही महापुरुष बन्दछ। गहिराईसम्म सत्यलाई हेरेर मात्र कोही महापुरुष बन्दछ। उसै बेलाका अर्का महापुरुष भगवान महावीर पनि यही कुरा सम्झाउँछन्। गरेका थिए त्यसैले सम्झाउँछन्, नत्र कसरी सम्झाउँथे? के भन्छन्? काम कामी खलु अयं पुरुषे से स्वयति जुर्रति तप्पति पिड्डति परितप्पति। अहो, बडो परितापित हुन्छ, बडो संतापित हुन्छ, बडो दुखी हुन्छ। को हुन्छ? जो काम कामी छ, अथवा जो कामनाहरूमा लुटपुटिन्छ, जो दुखी हुन्छ। जो व्यक्ति कामनाहरूमा लुटपुटिएर रागरञ्जित हुन्छ त्यो व्यक्ति दुखी नै हुन्छ, संतापित नै हुन्छ। यो धर्मको कुरा जानेको हो नि। प्रथम आर्य सत्य दुःख छ भन्ने कुरा जानेको हो। दोस्रो आर्य सत्य कामनाहरू तृष्णाहरू दुःखका कारण हुन् भन्ने पनि जाने। यो कारणवाला सत्य कसैले जान्यो भने अरू आर्य सत्य आफै खुल्न थाल्छन्। कारण थाहा भएपछि यसलाई हटाउने कुनै बाटो हुनुपर्छ भन्ने खोज आफै खुल्छ, अनि बाटो प्राप्त हुन्छ। त्यसपछि बाटो देखाउँछन् कि आयत चक्षु लोक विपश्ची, चक्षु खुले। कस्ता चक्षु खुले? ज्ञानका चक्षु, प्रज्ञाका चक्षु खुले। पुब्बे अननुसुत्ते सुधम्मे सुचक्खुङ उत्पादी, यस्ता चक्षु खुले। किन खुले? किनकि विपश्ची भए। आयत चक्षु लोक विपश्ची, विपश्ची भयो भने ज्ञानका चक्षु खुल्नेछन्, ज्ञानका चक्षु खुल्यो भने विपश्ची हुनेछ। दुवैले एकअर्कालाई मद्दत गर्न सुरु गर्छन्। कसरी लोक विपश्ची भयो? लोक शब्दले पनि अहिले आफ्नो अर्थ हरायो। 2500 वर्ष पहिलेको भाषामा लोक्यलाई भन्थे। लुञ्जतीति लोकं, जुन प्रतिक्षण नष्ट भइरहेको छ त्यो लोक हो। यो परमाणुहरूको पुञ्ज, यो हाम्रो शरीर प्रतिक्षण नष्ट भइरहेको छ, अनि विपसेना यो शरीरभित्र गरिन्छ, यो 3.5 हातको कायाभित्र गरिन्छ। यो 3.5 हातको कायामा नै कोही लोक विपश्ची बन्दछ। लोकस्य अधोभागं जानयि ऊर्धं भागं जानयि तिर्यं भागं जानयि, यसरी पुरै विपसेना सम्झाए। कुनै एउटा स्थानमा मात्र ध्यान लगाएर कुनै मानिस विपश्ची बन्न सक्दैन। यो शरीरका माथिका सबै भागलाई जान्नुपर्दछ, तलका भागलाई जान्नुपर्दछ, तेर्सो ठाडो सबै भागलाई जान्नुपर्दछ, अनि विपश्ची बन्न सक्छ। एक एक अणुलाई जानेपछि लोक विपश्ची भएर यसरी विद्या सिकाए। शरीरभित्रका एक एक अणुलाई जानेपछि थाहा पाउँछन् कि गड्डिए अणुपरियट्टमाणे, कस्तो गड्डमड्ड भइरहेको छ, कसरी अणु परिवर्तनशील भइरहेका छन्। उत्पन्न हुन्छन्, नष्ट हुन्छन्, उत्पन्न हुन्छन्, नष्ट हुन्छन्, कस्तो धारा प्रवाह जस्तो चलिरहेको छ, यसमा कसरी डुबिएको छ, यो सबै प्रपञ्च बुझ्न थाले। कुनै दार्शनिक मान्यतालाई भित्र हेरिरहेका छैनन्, जुन सत्य छ त्यसैलाई हेरिरहेका छन्। सत्यलाई हेर्न थाल्यो भने कुरा बुझिन्छ कि कस्तो प्रपञ्चमा डुबिएको छ, जुन यति अनित्य छ त्यसमा कुन किसिमले चुर्लुममा डुबिएको छ, यसबाट कसरी बाहिर निस्किने। अब बाहिर निस्कन पनि आयो। सन्धिङ विदित्ता, जहाँ जहाँ सन्धि हुन्छ त्यसलाई जान्न थालियो। सन्धि भनेको के हो? चित्तधारामा रागको सन्धि कहाँ हुन्छ, चित्तधारामा द्वेषको सन्धि कहाँ हुन्छ? उस बेलाको भाषामा चित्तधारामा जहाँ विकारको सन्धि हुन्छ त्यसैलाई सन्धि भनिएको हो। सन्धिङ विदित्ता, यस सन्धिलाई बुद्धिले जान्ने कुरा गरेनन्। सन्धिङ विदित्ता, वेदनाका आधारमा त्यो सन्धिलाई जान्दछन्। स्ववेदनाबाट जुन ज्ञान प्राप्त हुन्छ त्यही नै ज्ञान हो, सम्यक ज्ञान हो, नत्र सम्यक ज्ञान हुँदैन, खाली बुद्धिको ज्ञान हुन्छ। स्ववेदनाबाट जुन ज्ञान प्राप्त हुन्छ, पुरानो भाषामा त्यसैलाई वेद भन्दथे, त्यसैलाई ज्ञान भन्दथे। पछि भाषा नै बदलिँदै गयो, अर्थ बदलिँदै गयो। सन्धिलाई स्ववेदनाबाट जान्दछ, वेदनाहरूको आधारमा जान्दछन्। सुखद संवेदना जाग्यो त्यसले रागको सन्धि हुन थाल्यो, यहाँ हेर दुःखद संवेदना जाग्यो त्यसले द्वेषको सन्धि हुन थाल्यो। यसरी सन्धिङ विदित्ता बुझाउँछन्। फेरि अर्को कुरालाई बुझाउँछन् कि यसको स्वभाव कस्तो छ। इह मच्चेही, यो त मृत्यु छ, यो त नश्वर छ, यो त भङ्गुर छ। उत्पन्न हुन्छ, नष्ट हुन्छ, उत्पन्न हुन्छ, नष्ट हुन्छ। इह मच्चेही बुझ्न थालेपछि जहाँ सन्धि हुन्छ त्यो आफै रोकिँदै जान्छ। सन्धि हुन बन्द हुन्छ, राग जाग्न बन्द हुन्छ, द्वेष जाग्न बन्द हुन्छ। अनि पुराना राग या द्वेष जति जम्मा रहेका छन् ती सबै निस्किँदै जान्छन्। किनभने त्यसलाई हेर्न आयो, साक्षी भावले हेर्न आयो। यसरी जुन व्यक्तिले आफ्ना यी सन्धिहरूलाई हेर्दै रागबाट मुक्त हुन्छ, द्वेषबाट मुक्त हुन्छ, यस्ता व्यक्तिलाई एस वीरे प्रशंसिए भने, यस्ता वीर पुरुषहरू प्रशंसनीय हुन्छन्। यो बडो वीरताको काम हो, किनभने मनको स्वभावलाई फर्काउनु धेरै ठूलो युद्ध हो। त्यसैले बारम्बार भनिन्छ कि धेरै परिश्रम गर्नुपर्दछ, धेरै पराक्रम गर्नुपर्दछ। मनको स्वभावलाई नै उल्टाउने पराक्रम ठूलो पराक्रम हुन्छ। मनको स्वभाव यस्तो भएको छ कि जहाँ संवेदना पायो सुखद या दुःखद, तुरन्त राग पैदा गर्छ या द्वेष पैदा गर्छ। त्यस्तो स्वभावलाई उल्टाउनु भनेको ठूलो वीरताको काम हो। एस वीरे पशंसिए, यस्ता वीर जो रागबाट बाहिर निस्किए, द्वेषबाट बाहिर निस्किए, प्रशंसा गर्न योग्य छन्, प्रशंसनीय छन्। एस वीरे पशंसिए जे बद्धे परमोइए, आफ्ना सबै बन्धन खोल्छन्। यसरी विपसना गर्दै आफ्ना सबै बन्धन खोलेका हुनाले ती प्रशंसाका योग्य छन्। अनि आफ्ना बन्धन खोलेपछि अरूका बन्धन खोल्नमा पनि सहायक हुन्छन्। त्यसैले ती वीर मात्रै होइनन्, महावीर हुन्छन्। यस्ता महावीर बन्नु छ, खालि सन्धिङ विदित्ताको पाठ मात्रै गरियो भने सन्धिङ विदित्ता भनेको के हो भनेर कुरै बुझिएन। कुरा नबुझेपछि किताब पढेको भरमा हाडको जोर्नीलाई नि सन्धि मानेर त्यसको ध्यान गर्ने तरिका निकालियो, किनकि परम्परा नै नष्ट भइसक्यो। 2-4-500 वर्षसम्म चलेपछि यो कल्याणकारी विद्या लुप्त भयो, तैपनि यहाँ थुप्रै सन्त भए। यसको मतलब अनेकले अनेक जन्महरूमा यस्ता साधना गरेको हुनुपर्दछ। त्यसै कारणले ती सन्तहरू जब यहाँ जन्मिए यो विद्या पनि जागेको हुनुपर्दछ। ती सन्तहरूले विधिवत यो साधना नगरे पनि अन्तर्मुखी भएर गहिराईसम्म पुगेर आफ्ना संवेदनालाई हेर्दै राग या द्वेषबाट मुक्त भएका हुन सक्छन्। त्यसकारण यो विद्या नष्ट भए पनि सन्तहरूका बाणी पढ्दा यस्तो लाग्छ कि ती सन्तहरूले आफूभित्र विपसना नै गर्दथे। उनीहरूमा विधिवत मानिसहरूलाई सिकाउने क्षमता थिएन, किनभने यो विद्या लुप्त भइसकेको थियो। तर आफ्ना पूर्वजन्मका प्रतापका कारणले उनीहरूमा यो विद्या आफै जाग्यो, त्यसैले उनीहरूका बाणीमा विपसनाको झलक देखिन्छ। 500 वर्ष अघिका एकजना यस्तै सन्त भन्छन्, सत्य खोज्नु छ भने 3.5 हातको कायाभित्र यसरी खोज। 3 हात 1 अर्धाई, ऐसा अम्बर चिनु मेरे भाई, खोजो मेरे भाई। 3 हात र 1 आधा हात, 1 अर्धाई, तीन हात र एक अर्धाई माने साढे तीन हातको कायाभित्र जुन अम्बर छ अन्तरिक्ष छ जुन सत्य छ त्यसको खोजी गर। बाहिर बाहिरका खोजीबाट केही पाइँदैन, भित्र खोजी गर्नुपर्दछ अनि भित्र पनि सत्यको खोजी गर्नुपर्दछ। भित्र सत्यको खोजी सुरु गर्यो भने मुक्त अवस्थासम्म पुगिन्छ। यस्ता अनेक सन्त भए जसले यसरी भित्र सत्य खोजेर पाए। त्यस्तै 400 वर्ष अघिका एक सन्त भन्छन्,
बाहर भीतर एको सच है, बाहर भीतर एको जानो, यह गुरु ज्ञान बताई रे, जन नानक बिन आपा चीने, मिठे न भ्रम की काई रे।
भन्नेले त आफ्नो अनुभूतिले भने कि बाहिर र भित्र एउटै सत्य छ। बाहिरको सत्यलाई मानिसले बुद्धिले मात्र बुझ्न सक्छ, अनुभवले होइन। तर साढे तीन हातको शरीरभित्र जुन सत्य छ त्यसलाई अनुभवले मात्र बुझ्न सकिन्छ। अनुभवले बुझ्न यसकारण जरुरी छ कि जन नानक बिन आपा चिन्हे। कसैले आफै आफ्नो साढे तीन हातको कायाभित्र सत्य के छ जबसम्म त्यसलाई खोज्दैन त्यो सत्य पाउँदैन। त्यो सत्य आफै खोजेका छन्। त्यसैले यसो भन्छन्, जन नानक, नानकले जान्यो। अनि जानेर नानक भन्छन् कि आफूलाई नचिनिकन भ्रमका काई मेटिँदैनन्।
जन नानक बिन आपा चिने, कटे न भ्रम की काई रे।
राग जाग्छ भने त्यो कुनै बाहिरका वस्तुका या घटनाका या स्थितिका कारणले जाग्छ जस्तो लाग्छ। यसरी नै द्वेष पनि बाहिरका वस्तु या व्यक्ति या स्थिति या घटनाका कारणले जाग्छ जस्तो लाग्छ। तर वास्तवमा राग या द्वेष भित्र हुने संवेदनाहरूमाथि जाग्छ। तसर्थ राग र द्वेष निस्कन सक्छन् भने पनि यिनै संवेदनाका आधारमा निस्किन्छन्। बाहिरका वस्तु या स्थितिहरूबाट भागेर कतै गए पनि यी राग द्वेष निस्किने छैनन्। त्यसकारण जुन राग द्वेषको मूल कारण हो त्यो भित्रै छ। त्यो कारण हटाएर नै राग द्वेष निकाल्न सकिन्छ, नत्र भ्रमबाट निस्कने छैनन्। अनि आफै नखोजेसम्म भ्रम निस्किँदैनन्। यी 400 वर्ष पहिलेका सन्तले पनि खोजे। त्यसैले भन्छन् कि जुन सत्य हामीभित्र छ बाहिर पनि त्यस्तै सत्य व्याप्त छ, तर त्यसको खालि चिन्तन मनन गर्दैमा केही पाइँदैन। त्यसैले भन्छन्,
सोचे सोच न हो वै, अरे जो सोचे लखबार।
हजार चिन्तन गर, हजार मनन गर, केही पाइँदैन। लाखपल्ट गरे पनि पाइँदैन। त्यसो भए के गर्ने? के मौन भएर बसेर ध्यान गर्ने? मौन भएर बसे पनि केही पाइँदैन।
चुप्पे चुप्प न हो वै, जिलाएर हाल बतार।
बोलीको मौन धारण गरे पनि भित्र त मौन छैन। यही प्रपञ्च चलि नै रहन्छ किनकि भित्रको सत्यलाई हेर्न जानेको छैन। तसर्थ त्यसै मौन बसेर पनि केही पाइँदैन। अनि यो पनि अनुभवले देखिन्छ कि व्रत गर्छन्, उपवास गर्छन्, आफ्नो शरीरलाई सुकाएर काँडा जस्तै बनाउँछन्, तै पनि विकार निस्किँदैनन्। त्यसैले भन्छन्,
भुखे भुख न पावै।
जति उपवास गरेर आफ्नो शरीरलाई सुकाएर काँडा जस्तै बनाए पनि विकार निस्केनन्, विकारबाट छुटकारा भएन। त्यसो भए तिनलाई कसरी निकाल्ने? सत्यलाई कसरी जान्ने? विकारलाई कसरी निकाल्ने? अनि भने,
किम सचियारा हो विए, किम कुडे तुटे पाल, हुकुम रजाई चलना, नानक लिखया नाल।
किम सचियारा हो विए, कसरी सचियारा हुने? दुखियारा त्यसैलाई भनिन्छ जोसँग सुखको नाम निशान हुँदैन। सुखियारा त्यसैलाई भनिन्छ जोसँग दुःखको नाम निशान हुँदैन। त्यस्तै सचियारा त्यसैलाई भनिन्छ जोसँग झुटोको नाम निशान हुँदैन, जसले झुटोलाई नजिक आउन दिँदैन। साढे तीन हातको कायाभित्र ध्यान गर्दा कुनै पनि कल्पनालाई नजिक आउन दिइँदैन। कल्पना गर्न थाल्यो भने त्यो झुटो भयो। कुनै कुरा अरूको अनुभूतिमा आयो भन्दैमा हामीलाई कसरी थाहा हुने? त्यो पनि त कल्पना नै भयो, झुटो नै भयो। आफ्नो अनुभूतिमा जे आइरहेको छ बस त्यसैको सहायता लिएर अगाडि गयो भने परम सत्यसम्म पुगिनेछ। किम सचियारा होविए किम कुडे तुट्टे पहाड, झुटोको एउटै पर्दा नरहोस्, एउटै पत्र नरहोस्, सबै झुटो हामीबाट हटोस्। सत्यको सहाराले हिँड्न थाल्यो भने किम सचियारा होविए किम कुडे तुट्टे पाल, हुकुम रजाई चल्लना। अब हुकुम रजाई चल्न थाल्यो। हुकुम रजाई भनेको के हो? प्रकृतिको कानुन हो। अब त्यसै अनुसार चल्न थाल्यो। यस प्रकृतिको रजाई के छ, यसले के चाहन्छ, अब यसले जस्तो चाहन्छ त्यस्तै चल्न थाल्यो। प्रकृतिको रजा छ कि आगोमा हात हाल्यो भने हात पोल्छ, तसर्थ आफ्नो हात पोलिनबाट बचाउनु छ भने आगोमा हात हाल्नु हुँदैन। भित्र दुर्भावना जाग्यो भने जलिन्छ। यो प्रकृतिको नियम हो, हुकुम रजाई हो। आफूलाई व्याकुल हुनुबाट बचाउनु छ भने दुर्भावना आउन नदिउँ, आफूभित्र सद्भावना जगाउँ अनि सुख शान्ति आउनेछ। यही हुकुम रजाई हो। सद्भावना जाग्यो कि हुकुम रजाई चल्लना भयो। अनि यो हुकुम रजाई कतै पुस्तकमा लेखेको छैन, लेखेकै भए पनि कुनै मानिसले यसलाई बुझ्न सक्दैन। यस्ता प्रवचन सुनेर पनि हुकुम रजाई बुझ्न सक्दैन। नानक लिखया नाल, आफै यस 3.5 हातको कायाभित्र यसलाई लेखेको छ, तसर्थ 3.5 हातको कायाभित्र खोज गरेर मात्र सबै हुकुम रजाई सबै प्रकृतिको नियम प्रकट हुनेछ र सबै कुरा बुझिन थाल्नेछ। खालि एउटै कुरा समाति राख्नुपर्छ कि किम सचियारा हो विए, खालि सत्य मात्र समाति राख्नुपर्छ। हाम्रा दार्शनिक मान्यता जेसुकै भए पनि त्यसलाई यसमा थोपर्ने छैनौँ र आफ्नै कुनै सत्य निर्माण गर्ने छैनौँ।
थापिया न जाई उकित न होई, आपो आप निरञ्जन सोई।
थापिया न जाई, यसमा केही थोपर्नु हुँदैन। जहाँ थोपर्न सुरु गर्यो सत्यबाट टाढा भयो। हाम्रो त यस्तो मान्यता छ, कसैले भन्छ आत्मा यस्तो छ परमात्मा यस्तो छ, कसैले भन्छ आत्मा परमात्मा छैन, यसो गर्न साथ थोपर्न लाग्यो अनि सत्यबाट टाढा जान्छ। त्यसकारण थापिया नजाई ओ किता नहोई कुनै निर्माण गर्नु पनि हुँदैन, किनकि क्रिएटेड ट्रुथ ट्रुथ होइन, इमेजिनेरी ट्रुथ ट्रुथ होइन, इम्पोज ट्रुथ ट्रुथ होइन, आफै जे भइरहेको छ त्यो सत्य हो। आपो आप निरञ्जन सोई, जे आफै भइरहेको छ त्यसैलाई हेर्नुपर्दछ। तसर्थ यो विपसना नै हो, तर विधिवत विपसना नष्ट भयो, त्यसैले मानिसहरूलाई जुन लाभ हुनुपर्ने थियो त्यो भएन। जुन जुन सन्तहरूले यो काम गरे, आफ्ना विकारहरू निकालेर फाले अनि सन्त भए। यस्तै कुनै अर्का सन्त भन्छन्,
घुङ्घट के पट खोल रे तुझे पिया मिलेंगे।
जसलाई पिया चाहियो, माने जसलाई परम सत्य चाहियो, त्यसलाई परम सत्य भनौँ कि जेसुकै भनौँ, घुम्टो रूपी सबै पर्दा उतार्नुपर्छ। कति विकारका पर्दा छन्, कति जबसम्म ती पर्दा उत्रिँदैनन् तबसम्म पियासिया पाइने छैनन्, अन्तिम अवस्था पाइने छैन, परम सत्य पाइने छैन। यी सबै पर्दालाई उतार्नुपर्छ अनि पर्दा उतार्न आफै मेहनत गर्नुपर्दछ। आफूभित्र जबसम्म काम सुरु हुँदैन तबसम्म आफ्नो मनका पर्दा उत्रिँदैनन्। जीवनभरि बिचरा मेहनत गरिरह्यो, आफूलाई बडो धर्मवान पनि ठानिरह्यो, तर बुढो भएपछि पश्चाताप गर्छ कि तृष्णा तू नगई मेरे मन से पाके केश जन्म के साथी। अहिलेसम्म पनि मेरा मनबाट तृष्णा गएनन्, यी केश पाकिसके बुढो भएँ तैपनि तृष्णा निस्केनन्। सम्पूर्ण जीवनभरि आफूलाई धेरै धर्मको काम गरिरहेको माने पनि तृष्णा गएन। आफूलाई धर्मवान मान्ने असल मानिस पनि यदि सही बाटोमा चलेन भने बिचरालाई केही पनि प्राप्त गर्न सक्दैन। मनका विकार जस्ताको तस्तै रहन्छन्, निस्कँदैनन्। भारतका नरसिंह भगत बडो प्रसिद्ध भक्त बुढो भएपछि भन्छन् कि शरीर सोधे बिना सार नहीं साँपडे, शरीर सोधे बिना सार नै साँपडे। बाहिर बाहिर जतिसुकै कर्मकाण्ड गरे पनि केही पाइएन। जबसम्म यो 3.5 हातको कायामा शोध गर्न सुरु गरिएन तबसम्म सार मिलेन। यहाँ यो शरीरको शोध गर्ने काम गर्न आएका छौँ, त्यसकारण राम्ररी बुझेर काम गरौँ। यो काम आफूलाई कुनै सम्प्रदायमा अल्झाउनको लागि गरिएको होइन, आफूलाई दार्शनिक मान्यतामा अल्झाउन होइन। आफ्ना अन्तर्मनका गहिराईमा कहाँ राग जाग छ, कहाँ द्वेष जाग छ, त्यसलाई अनुभूतिले जानेर त्यसबाट कसरी छुटकारा पाउने भन्ने काम गर्न आएका छौँ। यो काम जसले गर्छ उसलाई लाभ हुन्छ। खुब राम्रोसँग बुझेर काम गर्नु छ कि यो सबै प्रपञ्च के हो। परमाणुहरूका पुञ्ज उत्पन्न हुन्छन्, नष्ट हुन्छन्। पहिले भने जस्तै सानोभन्दा सानो परमाणु कण अष्टकलाप चार धातुहरूले बनेको हुन्छ। जस्तै पृथ्वी धातु, अग्नि धातु, जल धातु, वायु धातु, यी चारै धातुका आआफ्ना अलग अलग गुणधर्म र स्वभाव हुन्छन्। यस कुरालाई बुद्धिद्वारा बुझेर मात्र हुँदैन, अनुभूतिले जान्नुपर्दछ कि कसरी यी परमाणु उत्पन्न हुन्छन्। बुद्धिद्वारा त बुझेका थियौँ कि सबै शरीरमा पृथ्वी धातु हुन्छ। जे जे ठोस छन्, जस्तै हड्डी, मासु इत्यादि, यी ठोस छन्, त्यसकारण पृथ्वी धातु हुन्। अनि यसमा जल धातु छ, जुन प्रवाह हुन्छ, रक्त बग्दछ, तसर्थ जल धातु हो। वायु धातु छ, किनकि भित्र भिन्न भिन्न प्रकारका वायु छन्। अनि अग्नि धातु छ, किनकि भित्र भिन्न भिन्न प्रकारका तापमान छन्। यो चार धातुको कुरा बुद्धिले मात्र बुझेर केही मतलब भएन, यो त अनुभूतिले बुझ्नुपर्ने कुरा हो। बुद्धिले बुझ्ने कुरा त हामीले बाहिर देख्छौँ कि घनीभूत भएर बरफ हुन्छ, तसर्थ पृथ्वी धातु छ, पग्लिन्छ र पानी बन्छ, तसर्थ जल धातु छ, त्यसले ताप पाउँछ र बाफ बन्छ, तसर्थ वायु धातु छ, अनि ती तिनै अवस्थामा तापमान छ, त्यसकारण अग्नि धातु छ। यस्तो कुरा बुद्धिले बुझेर मात्र पुग्दैन, आफूभित्र गहिराईदेखि अनुभूतिका स्तरमा यो सत्यलाई बुझ्नुपर्दछ। पृथ्वी धातु भए पृथ्वीको स्वभाव के हो? पृथ्वी शब्दको अर्थ नै फैलिनु हो। फैलिएको हुनाले आकाशलाई घेर्छ अथवा आकाशबाट घेरिन्छ र त्यसको केही तौल हुन्छ। त्यसकारण तौलको हलुको भन्दा हलुकोपनदेखि गरौँ भन्दा गरौँपनको क्षेत्र सबै पृथ्वी धातुको क्षेत्र हो। यस्तै हलचलको जति पनि क्षेत्र हुन्छ, सानोभन्दा सानो हलचलदेखि ठुलोभन्दा ठुलो हलचलसम्म, त्यो सबै वायु धातुको क्षेत्र हो। चिसोभन्दा चिसोको अनुभूतिदेखि तातोभन्दा तातोको अनुभूतिसम्मको सबै तापमानको क्षेत्र अग्नि धातुको क्षेत्र हो। अनि जल धातुको स्वभावै बाँध्ने खालको हुन्छ, भेला गर्ने खालको हुन्छ, ओसिलो खालको हुन्छ, संग्रहित गर्ने खालको स्वभावको अनुभूति हुन्छ, घनीभूत पार्ने खालको स्वभावको अनुभूति हुन्छ। यस्तो सबै जल धातुको स्वभाव हो। अहिलेसम्म जति पनि संवेदना आएका छन् यी चारवटालाई छोडेर पाँचौँ प्रकारका भएका छैनन्। अनि पछि हुने संवेदना पनि यी चारवटालाई छोडेर पाँचौँ प्रकारका हुने छैनन्। जहिले शरीर र चित्तभन्दा पारीको अनुभूति होला तब पाँचौँ प्रकारको भिन्नै अनुभूति हुनेछ। तर जबसम्म शरीर र चित्तको अनुभूति भइरहेको छ यिनै चार प्रकारका अनुभूति मात्र हुँदै जान्छन्। एकपछि अर्को परमाणुका पुञ्जहरू उत्पन्न हुनेछन्, नष्ट हुनेछन्। ती पुञ्जहरू कहिले पृथ्वी धातुको प्रधानता लिएर उत्पन्न हुन्छन्, कहिले अग्नि धातुको प्रधानता लिएर उत्पन्न हुन्छन्, कहिले जल धातुको, कहिले वायु धातुको। यस्ता भिन्न भिन्न धातु प्रधान भएका संवेदना हुनुको कारण बुझेनन् भने यिनै संवेदनालाई लिएर साधक व्याकुल हुन्छन् र राग या द्वेष पैदा गर्छन्। तर बुझ्न थाले भने यिनलाई हेरेर मुस्कुराउँछन्, हेर अहिले पृथ्वी धातुको प्रधानता आयो, ठिकै छ आयो, खत्तम हुनकै लागि आयो, यो अनन्तकालसम्म रहने छैन, हेरौँ कहिलेसम्म रहन्छ, ठिक छ, अब अग्नि धातु प्रमुख भएर आयो, यो पनि जानकै लागि आएको हो, मेरो के लिन्छ र, हेरौँ कहिलेसम्म रहन्छ। यसो हुनु शरीरको स्वभाव हो। भिन्न भिन्न प्रकारका परमाणु उत्पन्न हुन्छन्, नष्ट हुन्छन्, त्यसबाट म व्याकुल हुने छैन। यसरी कुरा बुझ्न थालेपछि, सबै सत्य बुझ्न थालेपछि आफै राग गर्ने द्वेष गर्ने स्वभाव टुट्नेछ। यसका साथै यो पनि बुझिनेछ कि यी भिन्न भिन्न प्रकारका परमाणु जसका कारणले भिन्न भिन्न प्रकारका संवेदना हुन्छन्, हामी जस्तो आहार दिन्छौँ ती त्यस्तै प्रकारका परमाणु उत्पन्न गर्दछन्। हामी यो जीवनधारालाई प्रतिक्षण चार प्रकारका आहार दिन्छौँ अनि तिनैको कारणबाट भिन्न भिन्न प्रकारले हाम्रो शरीरमा संवेदना उत्पन्न हुन्छन्। जीवनधाराको मतलब शरीरको धारा अनि चित्तको धारा, रूपको धारा अनि नामको धारा हो। यो जीवनधारालाई कुन चार प्रकारका आहार दिन्छौँ? यो शरीरको धारालाई दुई प्रकारका भौतिक आहार र चित्तको धारालाई दुई प्रकारका चैतसिक आहार गरी चार प्रकारका आहार दिन्छौँ। यी आहार पाएर नै यो जीवनधारा चल्छ, यसको संवर्धन हुन्छ। शरीरको धारालाई कुन कुन भौतिक आहार दिन्छौँ? एउटा त यो आहार हो जुन दिने पछि एक या दुई या तीन पल्ट भोजन गर्छौँ। जुन प्रकारको भोजन गर्यो ठिक त्यसै प्रकारका परमाणु बन्न सुरु हुन्छ अनि त्यस्तै प्रकारका संवेदना आउँछन्। अहिले त भर्खरै काम सुरु गरिएको छ, यो बाटोमा अलि अगाडि बढेपछि र आफ्ना शरीरमा हुने संवेदनाहरूलाई हेर्ने अनुभव भएपछि सबै कुरा राम्रोसँग थाहा हुनेछ। जस्तो कि कुनै दिन धेरै पिरो भोजन गरेर ध्यान गर्न बस्यो भने देख्नेछौँ कि अग्नि धातु नै अग्नि धातु, जहाँ हेऱ्यो अग्नि धातु जागिरहेको थाहा हुन्छ। यस्तै कुनै दिन तारेको गरिष्ठ भोजन गरेर ध्यान गर्न बस्यो भने पृथ्वी धातु नै पृथ्वी धातु प्रधानता भएका संवेदना थाहा हुन्छन्। त्यसकारण जस्तो किसिमको भोजन गर्छौँ त्यस्तै किसिमका परमाणु बन्ने छन्। स्वस्थ भोजन गर्यो भने शरीर स्वस्थ हुन्छ, अस्वस्थ गर्यो भने अस्वस्थ हुन्छ। यो प्रकृतिको नियम हो। अनि अर्को भौतिक आहार हाम्रो वरिपरिको वातावरण, जहाँ हामी बस्छौँ त्यो हो। भौतिक वातावरणबाट पनि शरीरले प्रतिक्षण आहार लिइरहन्छ। यसैले गर्दा गर्मी देशमा बस्नेको शरीर एक प्रकारको हुन्छ, ठन्डा देशमा बस्नेको शरीर अर्को प्रकारको हुन्छ। स्वस्थ वातावरणमा बस्नेको शरीर स्वस्थ हुन्छ, अस्वस्थ वातावरणमा बस्ने मानिसको शरीर अस्वस्थ हुन्छ। जस्तो प्रकारको वातावरणमा बसिन्छ ठिक त्यस्तै प्रकारको शरीर बन्छ, किनकि त्यसै प्रकारका परमाणु बन्छन्। यी दुई प्रकारका भौतिक आहार हुन् अनि दुई किसिमका चैतसिक आहार पनि छन्। यस वखत चित्तमा बनाएको संस्कार एउटा चैतसिक आहार हो। यस क्षण आफ्नो चित्तधारामा जस्तो संस्कारको बीज रोपिन्छ ठिक त्यसै प्रकारका परमाणु तत्काल बन्न थाल्छन्। यो कुरा यो बाटोमा अघि बढ्दा आफ्नै अनुभवले जानिनेछ। यो क्षण चित्तधारामा क्रोधको बीज हालियो, क्रोधको बीज हाल्ने बित्तिकै देखिन्छ कि सबै शरीरमा अग्निधातु नै अग्निधातु प्रधानता भएका संवेदनाहरू जाग्छन्। चित्तधारामा यो समय भयको बीज हालियो, भएको बीज हाल्ने बित्तिकै शरीरमा वायु धातु नै वायु धातु प्रधानता भएका संवेदना जाग्छन्। जस्तो किसिमको बीज रोपिन्छ त्यस्तै किसिमका परमाणु उत्पन्न हुन्छन्। यो तेस्रो प्रकारको आहार हो। चौथो आहार चाहिँ पहिले जस्तो प्रकारका बीज रोपिएको थियो अहिले त्यसको फल आउँछ, र जस्तो बीज थियो त्यस्तै फल आउँछ। त्यो फल नै अहिलेको चित्तको आहार हो। जस्तो बीज थियो ठिक त्यस्तै प्रकारका परमाणु जाग्न थाले। यदि पहिले क्रोधको बीज रोपिएको भए त्यो क्रोधको बीज रोप्दाखेरि अग्निधातु नै अग्निधातु प्रधानता भएका संवेदना जागेका थिए, त्यसकारण त्यसको फल आउँदा पनि अग्निधातु नै अग्निधातु प्रधानता भएका संवेदना जाग्ने छन्। यो प्रकृतिले बनाएको नियम हो। यस्ता कुरा राम्ररी बुझ्न थालिनेछ कि यी भिन्न भिन्न प्रकारका परमाणु कसरी उत्पन्न हुन्छन्। परमाणु उत्पन्न हुनुमा भोजनको प्रकृतिको होस् या वातावरणको प्रकृतिको होस् या पुरानो कर्म संस्कारको प्रकृतिको होस् अथवा जेसुकै कारणले होस्, साधकले नयाँ संस्कार बनाउँदैन, नयाँ कर्मबीज रोप्दैन। जे हुन्छ त्यसलाई समताका साथ हेर्दै जान्छ, तटस्थ भावले हेर्दै जान्छ भने उसका पुराना संस्कारहरू आफै उखेलिएर समाप्त हुन्छन्। यस प्रकार यस विद्यालाई जति जति ठिकसँग बुझिन्छ र धारण गर्न सुरु पनि गरिन्छ भने यही अहिले नै परिणाम आउन थाल्छन्। मरेपछि मात्र परिणाम आउने होइन, यदि धर्म साँच्चै धर्म नै हो भने परिणाम यहीँ र अहिले नै आउने छन्। तर काम गर्नुपर्छ, बडो मेहनत गर्नुपर्छ, मेहनतले नै परिणाम दिने हो। यो मार्गमा लागेर मेहनत गर्दा अनेक बाधा पनि आउँछन्, यस कामका शत्रु पनि आउँछन्। पाँचवटा शत्रु आउँछन् र टाउकामा चढ्छन् अनि साधकलाई काम गर्न दिँदैनन्। त्यसकारण यी पाँचैवटा शत्रुलाई खुब राम्ररी चिनिराख्नुपर्छ र यिनलाई टाउकामा चढ्न दिनु हुँदैन। यसो गर्यो भने मात्र अगाडि बढ्दै गइन्छ। यी पाँचैवटा शत्रु कहीँ बाहिरका शत्रु होइनन्, यी हामी भित्रकै हाम्रा विकार हुन्। दुईवटा ठुला ठुला शत्रु राग र द्वेष हुन्। यी राग र द्वेषबाट मुक्ति मिलोस् भनेर साधना गरिन्छ, तर साधना गर्दा गर्दै होस हराउँछ अनि साधक ठिक उल्टो काम गरेर यी राग र द्वेष बढाउने काम गर्दछ। बिहान 4:30 देखि राति 9 बजेसम्म मेहनत धेरै गर्छ, तर त्यही राग निकाल्ने द्वेष निकाल्ने कामप्रति उल्टै व्याकुल हुन्छ र झन् रागै राग र द्वेषै द्वेष पैदा गर्छ। ठूलो तपस्या ठूलो साधना गरे पनि खाली राग पैदा गर्ने खाली द्वेष पैदा गर्ने साधना हुन जान्छ। यसरी शत्रु टाउकामा चढेको होसै हुँदैन। यसलाई एउटा उदाहरणले बुझौँ। यस्ता शिविरमा आउने सबैलाई नियमहरूलाई कडाइका साथ पालन गर्नुपर्छ, नत्र भने ऊ ठिकसँग काम गर्न सक्दैन र गहिराईसम्म जान सक्दैन। अनि यी सबै नियमहरूमा एउटा मौन रहने नियम छ। मौन रहनुपर्ने अनेक कारणमध्ये एउटा ठुलो कारण यो हो कि अरू साधकहरूलाई कस्तो हुन्छ भन्ने जिज्ञासामा साधक नअल्झियोस्। मनुष्य स्वभाव भएकोले बालककालदेखि नै सधैँ अरूका बारेमा जान्न खोज्ने आदत बनेको छ। तिमीलाई कस्तो भयो, उसलाई के भयो, तिमीलाई के भयो गर्दै हिँड्ने। चुप लागेर काम गर्यो भने आफ्नै प्रगति गर्दै जान्छ, प्रगति गर्दै जान्छ, तर मन बस्न सक्दैन। हजार पटक भनिन्छ, सधैँ भनिन्छ, खुब मन रहेर काम गर, तैपनि मन बस्न सक्दैन। मौका पायो कि कुनै कुनामा पुगेर साउती मार्न थाल्छ अनि सोधिहाल्छ, तिमीलाई कस्तो भयो हँ। अनि सोधेपछि उसले पनि जवाब दिन्छ, मलाई त पुरै शरीरभरि झन्झनाहट भयो। झन्झनाहट भयो? कसैले भन्छ, मेरो त शरीरमा बिजुलीको करेन्ट जस्तो चल्यो। तिमीलाई बिजुलीको करेन्ट जस्तो चल्यो? मलाई त चलेन, मलाई त झन्झनाहट पनि भएन। अब ध्यानमा बसेपछि उसलाई मनमा नै बिजुलीको करेन्ट चाहियो, झन्झनाहट चाहियो हुन थाल्छ र यस प्रकार रागै राग उत्पन्न गर्छ। आएको थियो राग निकाल्न, अब उल्टै राग गर्न थाल्यो। साधनाद्वारा उसलाई के फरक पर्यो त? राग भनेको त आगो हो, यसले जलाउँछ। चाहे यस कुराप्रति राग गरोस् अथवा उस कुराप्रति, जब मानिस यस्तो गर्न थाल्छ, यो चाहियो, यो चाहियो, मुक्ति नै चाहियो, चाहियो मुक्ति, चाहियो मुक्ति, चाहियो परमात्मा, चाहियो अल्लाह मियाँ चाहियो गर्ने मानिस त्यसको ठिक विपरीत दिशामा दौडिरहेको छ। जेलाई चाहियो चाहियो गरिरहेको छ त्यो वीतराग अवस्था हो। वीतराग अवस्थालाई रागबाट प्राप्त गर्न चाहन्छ। मैलो कपडालाई धमिलो पानीले सफा गर्न चाहन्छ। यो कसरी होला? सबै राग सकियो भने मात्र वीतराग अवस्थामा पुगिन्छ। राग गरेपछि झन उल्टो बाटोमा पर्छ र रागै राग मात्र उत्पन्न गर्छ। ठिक त्यसरी नै द्वेष उत्पन्न गर्छ। एउटा अर्को उदाहरणले कुरा बुझौँ। आँखा नखोली, हात नखोली, गोडा नखोली 1 घन्टा बस्न लगाएको छ। कुनै तरिकाले 1/2 घन्टा बित्छ, जसरी तसरी रोई कराई 1/4 घन्टा पनि बित्छ। त्यसपछि भयङ्कर पीडा सुरु हुन्छ, असह्य पीडा सुरु हुन्छ। उही पुरानो बानी भएकोले ऊ त्यसै बस्न सक्दै सक्दैन। अनि ऊ सोध्छ, यो पीडा मलाई मात्रै भएको हो कि सबैलाई भएको छ? हेरौँ अरूलाई के भइरहेको छ। आँखा खोल्नु हुँदैन भनिएको छ, तर मन थाम्न सक्दैन अनि अलिकति आँखा खोलेर चारैतिर हेर्छ। त्यसवखत अरू सबैलाई बुद्धको मूर्ति जस्तै बसेर ध्यान गरिरहेको देख्छ, कोही पनि डगमग गरेको देख्दैन। यस्तो देखेपछि उसका मनमा यस्ता विचार आउँछन्, ती अरूलाई पीडा सीडा केही छैन, के सबैको पीडा गइसक्यो, के मेरो मात्र पीडा बाँकी छ। हाय मरे, मेरो पीडा निस्किएन, हाय मेरो पीडा निस्किएन, हरे अहिलेसम्म निस्किएन, 5 दिन भयो निस्किएन, 6 दिन भयो निस्किएन। हाम्रा मार्गदर्शक भन्छन् कि सबै अनित्य छ। अनित्य त होला बाबा, सबै अनित्य होला, तर मेरो पीडा त अनित्य छैन, यो त नित्य जस्तो छ, शाश्वत जस्तो छ, ध्रुव जस्तो छ, निस्कँदै निस्कँदैन। अरे बाबा, कतिपल्ट यसलाई भनियो कि अनित्य छस् अनित्य छस्, तैपनि जाँदैन। यसरी द्वेषै द्वेष उत्पन्न गर्छ। त्यसलाई होसै हुँदैन कि कति ठुलो दुश्मन टाउकामा चढ्यो। शत्रुलाई चिन्नु पर्दछ र टाउकामा चढ्न दिनु हुँदैन। जे छ यथाभूत त्यसैलाई हेर्नुपर्दछ, जस्तो छ त्यसैलाई हेर्नुपर्दछ, अरू केही पनि सत्य होइन। हाम्रो लागि जे अनुभव भइरहेको छ त्यही नै परम सत्य हो, परमात्मा हो। हाम्रो लागि त्यही नै ईश्वर हो, सत्य नै ईश्वर हो। मानिसले कवीरलाई सोध्ने गर्थे कि तिमी बारम्बार ईश्वरका, परमात्माका, रामका, गोविन्दका, अल्लाह मियाँका, करिमका बारेमा कस्ता कस्ता कुरा गर्छौ, भन न यी को हुन्, यी कस्ता छन्, अनि उनी के भनुन् बेचरा। जसले बुझेका छन् उनीहरूले बुझुन्, सबैले त बुझ्ने भएनन्। तर पनि मानिसहरूले दिक्क लगाएको हुनाले कर लागेर भने,
कहे कबीर हरि ऐसा रे, जब जैसा तब तैसा रे, जहाँ जैसा तहाँ तैसा रे।
अब मान्छेले के बुझ्नु, वास्तवमा सत्य जे छ ईश्वर त्यही हो। 3.5 हातको कायामा जहाँ जहाँ जस्तो जस्तो भइरहेको छ हाम्रो लागि त्यही नै परमेश्वर हो, त्यही नै परमात्मा हो। त्यस सत्यलाई नै साक्षीभावले हेर्दा हेर्दै परम सत्यसम्म पुगिन्छ, नभएको कल्पना गर्न थाल्यो भने पुगिँदैन। त्यसकारण यसबेला पीडा आएको छ भने त्यो पीडा नै हाम्रा लागि परमेश्वर हो, हाम्रा लागि त्यही ईश्वर हो। त्यसै पीडालाई साक्षीभावले हेर्नुपर्दछ। पीडा आइस राम्रो, तँलाई पनि साक्षीभावले हेर्नेछु, हेरौँ तेरो पनि कस्तो स्वभाव रहेछ, तँ पनि कहिलेसम्म टिक्छस्। यसरी नै यदि झन्झनाहट आयो भने त्यसैलाई हेर्नुपर्दछ। यसो गर्यो भने न राग जाग्छ न द्वेष जाग्छ, यी दुवै दुश्मन टाउकामा चढ्न पाउने छैनन्। यी शत्रुलाई चिनेर तह लगाइएन भने यी टाउकामा चढेर कामै गर्न दिने छैनन्। अनि अरू दुईटा ठुल्ठुला दुश्मन आलस्य र बेचैनी हुन्, यी पनि मनका विकारै हुन्। यी भित्र आउँदा पाहुना जस्तै भएर आएका थिए, अब बिस्तारै बिस्तारै घरका मालिक भएर बसेका छन्। यिनलाई हामी निकाल्न चाहन्छौँ, यो विद्याले यिनलाई टिक्न दिँदैन। यो विद्यामा अगाडि बढ्दै जाँदा यी विकारहरूले निस्कनै पर्छ र यी हत्तपत्त निस्किन चाहँदैनन्। त्यसैले भित्रबाट यिनले कसेर जोडले लात्ती हान्छन्, यो सबै काम बन्द गर, के गर्न थालेको, यो हामीलाई राम्रो लाग्दैन भनेर लात्ती हान्छन्। दुई किसिमका लात्ती हान्छन् जसका कारणले साधकले काम बन्द गर्दछ। एक किसिमको भित्री लात्ती भनेको खुब आलस्य आउनु हो। यस्तो आलस्य आउँछ कि राति जतिसुकै आरामसित सुतेको भए पनि ध्यान गर्न बस्यो कि ओङ आउँछ। यो भित्रको कसिएको लात्ती हो। यो ओङ भनेको काम बन्द गर, हामीलाई राम्रो लाग्दैन, तिम्रो विपसना हामीलाई चाहिँदैन भनेको हो। यो लात्तीले गर्दा साधकले काम रोक्न सक्छ र घुर्न थाल्छ। यस्तो अवस्था आयो भने साधकले टाउकामा शत्रु चढेको हो भन्ने होस जगाउनु पर्दछ र यसका विरुद्ध युद्ध गर्नुपर्दछ। युद्ध गर्दा त शत्रुलाई छाड्दै छाड्दिन भन्ने प्रतिज्ञाका साथ मनलाई दृढ पारेर काम गर्दै जानुपर्दछ। काम बन्द हुन दिनु हुँदैन। यो शत्रु टाउकामा चढ्न थालेको थाहा पाउने बित्तिकै अलि जोडसँग सास लिएर यसलाई हटाउनु पर्दछ। त्यसले भएन भने चिसो पानीले मुख धोएर हटाउनु पर्दछ। अझ भएन भने 5 मिनट बाहिर हिँडेर भए पनि यसलाई हटाउनु पर्दछ। 1 घन्टाको अधिष्ठानको बैठक होइन भने 5 मिनट बाहिर हिँड्न सकिन्छ। हिँड्दा हिँड्दै पनि सासलाई संवेदनालाई थाहा पाइरहनु पर्दछ। त्यसपछि फेरि आएर ध्यानमा बस्नु पर्दछ। यो दुश्मनलाई कुनै हालतमा पनि आफ्नो टाउकामा चढ्न दिनु हुँदैन। एउटा अर्को किसिमको लात्ती पनि भित्रबाट लाग्छ। यो शत्रुले देख्छ कि आलस्यले त यसको काम रोकिएन, अनि पछि भित्रभित्रैबाट धेरै बेचैनी उत्पन्न गर्नेछ। बेचैनी भएपछि अलिकति यो गरौँ अलिकति त्यो गरौँ भन्ने मनमा हुन्छ र अरू थोक गर्नेछ, तर ध्यान गर्ने छैन। दिनभरि यताउता केही न केही गर्नेछ। कहिले योसँग गफिनेछ, कहिले उसँग गफिनेछ, कहिले लेख्नेछ, कहिले पढ्नेछ, र यस प्रकार केही न केही गर्नेछ, तर साधना भने गर्ने छैन। यस प्रकारको बेचैनी पार्ने र भित्रबाट लात्ती हान्ने शत्रुले यस्तोसम्म पार्छ कि कहिलेकाहीँ त 1 घन्टाका लागि अधिष्ठानमा बसेको साधक होसै नपाई उठेर सम्पूर्ण शरीर बाहिर लिएर पुग्छ, अनि त्यहाँ पुगेर छक्क पर्छ कि कसरी, थाहै नपाई कसरी बाहिर आइपुगेछु। यस्तो भयो भने भित्रबाट लात्ती लाग्यो भन्ने थाहा पाउनु पर्दछ। यो शत्रु यति बलियो हुन्छ कि साधकलाई के भयो होसै रहन दिँदैन, के हुन्छ भन्ने थाहा नै हुँदैन। अनि मानिलिउँ कि यसरी दिनभरि काम गर्न पाउँदैन र बेलुका गुरुजीले भनेको सुन्छ, 6 दिन पुरा भए, अब 4 दिन बाँकी छन्, अनि फेरि होस आउँछ, ओहो आजको दिन त व्यर्थमै बिताएँ, अनि पश्चाताप गर्छ, रुन थाल्छ। यस प्रकार दुश्मनै दुश्मन टाउकामा चढ्न थाल्छन्। धर्मको बाटोमा अलिकति पनि पश्चातापको ठाउँ हुँदैन, तसर्थ कहिल्यै पनि रुनु हुँदैन। गल्ती गरियो भने कहिल्यै न्यायीकरण पनि गर्नु हुँदैन। गल्ती गरियो भने आफूभन्दा कोही ठुलो मानिस कहाँ गएर गल्ती स्वीकार गर्नु र फेरि त्यस्तो गल्ती नगर्ने प्रण गर्नुपर्दछ। बाहिरी जीवनमा पनि त्यसै गर्नुपर्दछ। कहिल्यै पनि आफ्नो गल्ती दबाएर लुकाएर राख्नु हुँदैन। आफूभन्दा ठुला मानिस कहाँ प्रकट गरिदिनु पर्दछ। प्रकट गरेपछि यस्तो प्रतिज्ञा गर्नुपर्छ कि मबाट फेरि यस्तो गल्ती हुने छैन। बस कुरै खत्तम, पश्चाताप कदापि गर्नु हुँदैन। कुनै गल्तीलाई बारम्बार सम्झेर नयाँ अपराधको गाँठो पार्नु हुँदैन। कुरा राम्रोसँग बुझ्नुपर्छ कि अहिले रुनुपर्ने काम गरियो भने पछि गएर रुनुपर्ने नै फल आउनेछ। रुने बीज रोपेपछि हँसाउने फल कसरी आओस्, मुस्कुराउने फल कसरी आओस्, रुने नै आउनेछ। धर्ममा पश्चाताप गर्नु हुँदैन, पूर्वाताप पनि गर्नु हुँदैन। गल्ती गर्यो भने स्वीकार गर्यो अनि अघि बढ्यो, फेरि गल्ती गर्ने छैन भने दृढताका साथ अघि बढ्नु पर्दछ। अर्को पाँचौँ, टाउकामा चढ्ने शत्रुलाई उस बेलाको भाषामा विचिकित्सा भन्दथे, जसको अर्थ सन्देह गर्नु हो। किसिम किसिमका सन्देहहरू आउनेछन्। अरे बाबा, यो के गर्न थालियो, यस्तो पनि कुनै साधना हुन्छ, मैले त यस्तो साधना कहिले सुनेको पनि थिइनँ। सासलाई हेर, सासलाई हेर, के पाइन्छ जाबो यो सासलाई हेरेर। सास हेर्दा हेर्दै अब शरीरलाई हेर्न थालियो। अरे बाबा, शरीर त नश्वर छ थाहा भएकै कुरा हो, यसलाई के हेर्नु। यसरी किसिम किसिमका सन्देहहरू मनमा आउनेछन्, अनि जहाँ यस्ता सन्देह आउँछन् त्यहीँ साधनाको गाडी रोकिन्छ। यसो हुनु भनेको ठूलो शत्रु टाउकामा चढेको हुनु हो। त्यसकारण जहिले पनि यस्ता सन्देह मनमा आए भने मार्गदर्शकलाई पटक पटक भेटेर आफ्ना शङ्का हटाउनु पर्दछ। शङ्का सबै हटेपछि मात्र काम राम्रो हुनेछ, नत्र टाउकामा चढेको शत्रुले काम हुन दिने छैन। यी पाँचैवटा शत्रुमध्ये कुनै पनि टाउकामा चढ्न पाएनन् भने साधकले प्रगति गर्दै जानेछ। यस विद्यालाई बुद्धिले अथवा श्रद्धाले स्वीकार गरेर लाभ हुने होइन, यस विद्यालाई अपनाउने काम भए मात्र लाभ हुन्छ। यसलाई अजमाउने काम हुँदैछ, मेहनत गरिँदैछ, परीक्षण गरिँदैछ भने यो विद्याद्वारा लाभ हुन्छ। जसले काम गर्छ उसैलाई लाभ हुन्छ। कुनै व्यक्ति सम्यक सम्बुद्ध भएका हुनाले उनको कृपाले उनको जीवनकालमा त्यति धेरै मानिस मुक्त भएका भए त्यस्ता बुद्धको चमत्कार ठहर्थ्यो, धर्मको चमत्कार कहाँ ठहर्थ्यो र। त्यस्तो त हुँदैन। बुद्ध होस् या नहोस्, विद्या कायम रहन्जेल धर्मको चमत्कार कायम रहन्छ। बुद्धभन्दा पहिले पनि अनगिन्ती मानिसहरूले यस विद्यालाई उपयोग गरेर मुक्त भएका थिए। बुद्धकै समयमा पनि ठूलो सङ्ख्यामा मानिस मुक्त भएका थिए, अनि बुद्धको समयभन्दा पछि पनि आजसम्म 2500 वर्षमा पनि अनगिन्ती मानिसहरू यस विद्याद्वारा मुक्त भएका छन्। जहाँ जहाँ यो विद्या शुद्ध रूपमा कायम रहेको छ त्यहाँ त्यहाँ अनगिन्ती मानिसहरू आफ्ना विकारहरूबाट मुक्त भएका छन्। हिजो आज पनि आफ्ना विकारहरूबाट मुक्त भइरहेका छन्। यो विद्या कायम रहेको हुनाले मानिसहरू विकारबाट मुक्त हुनु धर्मको यो विद्याको चमत्कार हो, अनि धर्म पनि त्यो धर्मको चमत्कार हो जुन धारण गरिन्छ। बुद्धका समयमा पनि मानिसहरूले यस विद्यालाई धारण गरेका हुनाले लाभ भएको हो। खालि उनको उपदेश सुनेर टाउको हल्लाएर धेरै राम्रो उपदेश दिनुभयो भनेको भरमा लाभ भएको होइन। यदि यस्तो मात्र भएको भए केही पाइने थिएन। मानिसहरूले धारण गरेका हुनाले नै त्यस्ता धेरै राम्रा परिणाम आएका हुन्। अङ्गुली माल जस्तो आफ्नो जीवनमा 999 मानिसहरूको हत्या गर्ने व्यक्ति पनि यस विद्याद्वारा मुक्त भयो। कुनै एकजना मानिसको हत्या गर्नु पनि कुनै सानो दुष्कर्म होइन। मान्छेको हत्या गर्नको लागि कसैको मनमा धेरै द्वेष जगाउनुपर्छ, क्रोध जगाउनुपर्छ, दुर्भावना जगाउनुपर्छ। 999 मानिसको हत्या जसले गर्यो उसले कति ढुङ्गामा खोपेका धर्का जस्ता संस्कार बनाएको थियो होला। यस्तो व्यक्ति भगवान बुद्धको सम्पर्कमा आयो, माने धर्मको सम्पर्कमा आयो, अनि यसै विद्याद्वारा काम गर्दा गर्दै मुक्त भयो, सबै विकारबाट मुक्त भयो, शुद्ध भयो, अरहन्त भयो। अब ऊ बिल्कुलै बदलियो, उसका मनमा यस्तो भाव उत्पन्न हुन्छ, धेरै मानिसहरू दुखी छन्, यो कल्याणकारी विद्या मानिसहरूले पाए भने आफ्ना दुःखबाट बाहिर निस्किनेछन्। ऊ अब उत्तर भारतका गाउँ गाउँमा नगर नगरमा घुम्छ र यो विद्या बाँड्छ। कहिलेकाहीँ मानिसहरूले उसलाई चिन्छन्, यो त्यही अङ्गुलीमाल हो जसले मेरा बाबाको हत्या गर्यो, कि आमाको हत्या गर्यो, कि छोराको हत्या गर्यो, कि छोरीको, कि पतिको, कि पत्नीको। अनि मानिसहरूले रिसले उसलाई हिर्काउँछन्, ढुङ्गाले लट्ठीले हिर्काउँछन् र उसको शरीरबाट रगत बग्छ। शरीरबाट त रगत बग्छ तर उसको मनभित्रबाट करुणा बग्छ, मैत्री बग्छ, अनि उसको भावनाले तिम्रो मङ्गल होस्, तिम्रो कल्याण होस् भन्छ। पहिले मैले पनि यस्तै कैयौँ दिनसम्म बाटो बिराएको थिएँ, यो कल्याणकारी विद्या प्राप्त भयो, र म सबै दुःखहरूबाट बाहिर आएँ। तिमी पनि यसलाई अजमाएर हेर, सबै दुःखहरूबाट बाहिर आउनेछौ। यसरी जीवनभरि यस विद्यालाई बाँडिरह र कति ठूलो र कस्तो सन्त भयो। यस विद्याद्वारा मानिसहरू बदलिन्छन् र दुखीभन्दा दुखी मानिसहरू पनि यस विद्याद्वारा दुःखबाट बाहिर निस्किन्छन्। एउटी महिलालाई छोराको ठूलो कामना थियो अनि निकै उमेर गएपछि एउटा छोरो भयो। संयोग यस्तो भयो कि दुई तिन वर्षको हुँदा नहुँदै त्यस बालकलाई सर्पले डसेर मर्यो। छोराप्रतिको ठूलो आसक्ति भएकोले ती महिला धेरै व्याकुल भइन्। बालकको लासलाई आफ्नो छातीमा टाँसेर रोई कराई गर्दथिन्। होइन, यो मरेको छैन, यो जिउँदैछ, यो सुतेको छ, यसलाई कसैले बिउजाइदेऊ। मानिसहरू भन्थे, आमा यो मरिसक्यो, हामीलाई देऊ, हामी यसलाई जलाइदिन्छौँ। तर उनी मान्दिनथिन्। मरेको छैन, जिउँदैछ, सुतेको छ भन्दथिन्। अनि मानिसहरूले भने, नजिकै भगवान बुद्धको आश्रम छ, उहाँ जाऊ, तिम्रो कल्याण हुनसक्छ। त्यहाँ गइन् र भगवानको चरणमा लास राखेर भनिन्, प्रभु, मानिसहरू भन्छन् कि यो मर्यो, यो मरेको छैन प्रभु, यो सुतेको छ, यसलाई कुनै तरिकाले बिउजाइदिनुहोस्। भगवानले देख्नुभयो कि यिनी यति धेरै भावावेशमा छिन्, धर्मलाई कसरी सम्झेलिन्। सम्झाउने उनका आफ्ना तरिकाहरू थिए। भने, जाऊ नगरमा गएर एक मुठी सरस्यौँ लिएर आऊ। भगवानले के गर्न आँटे भनेर धेरै खुसी भइन् अनि दौडिन लागिन्। यतिकैमा भगवानले रोके, पुरै कुरा सुनेर त जाऊ, हेर त्यही घरबाट एक मुठी सरस्यौँ ल्याउनु जुन घरमा कोही पनि मरेको नहोस्। हुन्छ प्रभु, त्यसै घरबाट ल्याउनेछु जसमा कोही पनि मरेको छैन। त्यसपछि नगरमा गइन्, मलाई एक मुठी सरस्यौँ देऊ, मेरो छोरो बाँचोस्। मान्छेले भन्थे, तिम्रो छोरो बाँच्छ भने एक मुठी मात्रै किन, पुरै बोरा चाहिए पनि दिन्छौँ, तिम्रो छोरो बाँचोस्। त्यसपछि उनी सोध्थिन्, तिम्रो घरमा कोही मरेको त छैन? अनि मानिसहरूको टाउको निहुरिन्थ्यो, मरेका त छन्, कसैकी आमा मरेकी थिइन्, कसैका बाबु मरेका थिए, कसैका बुढाबाबु मरेका थिए, कसैकी बुढी आमै मरेकी थिइन्। पुरै नगरलाई प्रदक्षिणा गरेर बेलुका थाकेर आइन्। प्रभु, एउटा घर पनि यस्तो पाइन जहाँ मानिसहरू मरेकै छैनन्। बल्ल धर्म बुझ्न लायक भइन् अनि भगवानले यही सिकाए। यसरी नै साधना गर्दै गर्दै आफ्ना दुःखबाट बाहिर निस्किन्। यसै प्रकारले अर्की एउटी धनीकी छोरी किशोर अवस्थाबाट चिप्लिन्, आफ्नै बाबुका घरको नोकरसँग भागिन् अनि जीवनमा धेरै कष्ट पाइन्। एक दिन उनको लोग्ने पनि मर्यो, दुईवटा छोरा जन्मिएका थिए ती पनि मरे। अनि फर्केर बाबुका घरमा आउँदा त्यस दिन आफ्ना बाबा आमा सबै मरेका पाइन्। अब संसारमा उनका कोही रहेनन्। त्यसैले धेरै दुखी भइन् अनि पागल जस्ती भइन्। उनलाई होसै रहेन, नाङ्गी भएर बिल्कुलै नग्न अवस्थामा श्रावस्तीका गल्लीमा घुम्दै थिइन्। कुनै आफ्नो पुरानो पुण्यका प्रभावले भगवानको आश्रम अगाडि पुगिन्। त्यसबेला भगवान मानिसहरूलाई धर्म सिकाइरहनु भएको थियो। उनी मानिसहरूका बिचमा पुगिन्। भगवानका वाणी धेरै राम्रो लाग्यो, धेरै प्रिय लाग्यो र त्यहीँ बसिन्। बस्ने बित्तिकै एकैछिनको लागि उनको होस आयो, आफू नाङ्गी भएको थाहा पाइन्। धेरै शर्माइन्, धेरै सङ्कोच मानिन्। नजिकै उभिएका एकजना सज्जनले आफ्नो च्यादर ओढाइदिए। त्यसै बेलादेखि उनको नाम पटाचारा रह्यो। मानिसहरूलाई उनको अर्को नामै थाहा थिएन। भगवानले दुखी छोरी भनेर नजिकै बोलाएर यही विद्या सिकाए अनि यसै विद्याको अभ्यास गरेर उनी सबै दुःखबाट बाहिर निस्किन्, अरहन्त भइन्, मुक्त भइन् अनि त्यसपछि जीवनभरि लोकसेवा नै लोकसेवा गरिन्। यदि कसैले आफ्ना चमत्कारद्वारा, आफ्ना सिद्धिद्वारा ती मरेका छोरा, पति, पिता, माता, भाइलाई बिउताइदिएको भए बुद्ध बुद्ध हुँदैनथे र ती महिलाको दुःख पनि हट्ने थिएन। बुद्धको उद्देश्य त सबै दुःख कसरी हटोस् भन्ने थियो। साधक धर्ममा जति जति अगाडि बढ्छ त्यति त्यति कुरा बुझ्छ, अनेक जाति संसारं, ओहो यस जीवनको मात्र दुःख होइन, मेरा कति कति जन्म भए थाहा छैन, मेरो प्यारो फलानु बित्यो भनेर दुःख लाग्छ र आज रुन्छु। तर यस्ता प्यारा कति मरे कति तिनको गिन्ती छैन, किनभने कति जन्म बिते कति गिन्ती छैन। हरेक जन्ममा अनेक आफ्ना स्वजनहरू, आफ्ना प्रियजनहरू मरेका छन्। यदि ती सबै जन्मका सबै मरेका प्रियजनहरूका हाडहरू एक ठाउँमा थुपार्ने हो भने हिमालय जत्रो पहाड बन्न सक्छ र तिनीहरू मर्दा जति आँसु पोखिए ती सबै आँसुका थोपालाई एकै ठाउँमा भेला पार्यो भने एउटा महासमुद्र बन्न सक्छ। अनेक जन्ममा यतिका दुःख झेलेको छ र आउने अनेक जन्ममा त्यस्तै दुःख झेल्नुपर्छ। सबै जन्मका दुःखबाट जो बाहिर निस्किन्छ उही बुद्ध बन्छ, किनकि स्वयं जन्म जन्मका दुःखबाट बाहिर निस्केको हुन्छ। यस्तै अनेक मानिसहरू यो विद्याद्वारा मुक्त अवस्थासम्म पुगेका थिए र अझै पुग्दैछन्। घरबार छोडेर सन्यासी हुने मात्र यो विद्याद्वारा मुक्त अवस्थासम्म पुग्न सक्छन्, अरू सक्दैनन् भन्ने कदापि होइन। सन्यासी हुनु आवश्यक छैन। सन्यासी भयो भने राम्रो कुरा भयो, किनकि उसका अगाडि केही समस्या रहँदैनन्, उसमाथि अरू कुनै जिम्मेवारी पनि हुँदैन, तसर्थ सधैँ उसले खालि यही काम गर्न पाउँछ। सन्यासीलाई दिनको दुईपल्ट रोटी चाहिने हो, झोली थापेर उसलाई त्यो प्राप्त हुनेछ। वर्षको एक दुईवटा वस्त्र चाहिने हो, त्यो पनि मागेर पाइनेछ, अरू केही चाहिँदैन। त्यसर्थ गृहस्थ नभएर सन्यासी हुनु राम्रो कुरा हो, तर यसको मतलब यो होइन कि गृहस्थ मुक्त हुनै सक्दैनन्। बुद्धका जीवनकालमा भिक्षु र भिक्षुणीको संख्या कति नै थियो होला र बढी भए 1,00,000 जति थिए होलान्। बाँकी करोडौँको संख्यामा गृहस्थ मानिसहरू यो बाटोमा हिँडेर आफ्ना दुःखबाट बाहिर निस्केका थिए। गृहस्थका अगाडि धेरै कठिनाइहरू आउँछन्, किनभने गृहस्थका अनेक जिम्मेदारी हुन्छन्। कठिनाई भए पनि मेहनत गर्दै जानुपर्दछ, यही काम गर्नुपर्दछ। गृहस्थले पनि यसरी नै शील समाधि र प्रज्ञाको काम गर्नुपर्छ र सन्यासीले पनि शील समाधि र प्रज्ञाको काम गर्नुपर्छ। गृहस्थहरू पनि आफ्ना दुःखहरूबाट बाहिर निस्केका अनेक उदाहरणहरू छन्। उस बेलाका 6 ठूला धन कुबेरहरूमध्येका एक धन कुबेर अनाथ पिण्डक धेरै धनी व्यक्ति भगवान्का सम्पर्कमा आए, त्यसर्थ यसै विद्याको सम्पर्कमा आए अनि अभ्यास गरेर दुःखबाट बाहिर निस्किए। अभ्यासको सिलसिलामा विकारहरू निकाल्दा निकाल्दै पहिलोपटक उनले आफूभित्र निर्वाणको साक्षात्कार गरे र श्रोतापन्न भए। श्रोतापन्न मतलब अब उनी मुक्तिको स्रोतमा परे। श्रोतापन्न अवस्थामा पुगेको मान्छेलाई ढिलो चाँडो मुक्त हुन, अरहन्त हुन संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन। यस्तो अवस्थामा मानिस अनार्यबाट आर्य हुन्छ, उसको गोत्र बदलिन्छ, आर्य गोत्रमा आउँछ, मानिस बिल्कुल बदलिन्छ। अनाथ पिण्डक पनि बदलिए। कस्तो बदलिए? दान त पहिले पनि दिन्थे, किनभने गृहस्थको धर्म दान दिनु हो, गृहस्थले दान दिनुपर्छ भन्ने कुरा यहाँको अध्यात्मको धेरै पुरानो परम्परा हो। जुन गृहस्थले दान दिँदैन ऊ गृहस्थ धर्ममा अगाडि बढ्न सक्दैन, किनकि उसको अहङ्कार झन बढ्नेछ। यसकारण आफ्नो अहङ्कार पगाल्न गृहस्थले दान दिनै पर्छ। दान धेरै दिन्थे तर दान दिन आउँदैनथ्यो। धर्म नभएको खण्डमा दान दिन कहाँ आउँछ? दान दिनु भनेको धर्मको पहिलो कदम हो, त्यति पनि हामीलाई गर्न आउँदैन। धर्मलाई ठिकसँग नबुझेकोले दान दिने जस्तो काम पनि गलत तरिकाले गर्छ, नबुझेकोले यो पनि बुझ्दैन कि दानले जुन फल प्राप्त हुने हो त्यो दान दिँदाको चित्तको चेतना अनुसार प्राप्त हुन्छ, न कि शरीरको कर्मको फल प्राप्त हुने हो। यस कुरालाई एउटा उदाहरणले बुझौँ। घर अगाडि आएर कुनै एकजना भिखारीले भिख माग्छ, हजुर पैसा पाऊँ, केही खान पाऊँ। घर धनीले रिसले चुर भएर उतेर 5 फ्याँक्छ र भन्छ, भाग यहाँबाट। ओहो, तिमीले 5 पनि व्यर्थमा किन गुमायौ? त्यो 5 पनि आफैसित राख्दा हो। त्यो पैसा फ्याँक्दा तिम्रो चित्तको चेतना कस्तो थियो? तिम्रो चित्तको चेतना रिसले भरिएको, द्वेषले भरिएको, दुर्भावनाले भरिएको थियो। अब त्यस दानको परिणाम आउँदा तिम्रो चित्तको चेतना अनुसारको आउनेछ, त्यसकारण कष्टकर नै आउनेछ। त्यस्तो दानले भविष्यमा दुःख सेवा अरू केही ल्याउँदैन। कहिलेकाहीँ ठुलो अभिमानसँग कुनै ठुलो दान दियो अरे, मानिलिउँ कुनै स्कुल बनाएर समाजलाई दियो अरे, अब यसको नाम गोइङ्का स्कुल लेख भन्छ। त्यसो गर्न साथ दान दिने बौल आयो, दानको मोल उठाउन चाह्यो, दानको बदलामा प्रशंसा यश चाह्यो, तसर्थ त्यो दान पुरै खत्तम भयो। घमण्ड बढाउन दान दिइँदैन, चित्तलाई पुनित पार्न दान दिइन्छ। पुण्य त्यसैलाई भनिन्छ जसले चित्तलाई पुनित पार्छ। यस्तो दानले कहाँ पुनित भयो तिम्रो चित्त? तिम्रो चित्त त झन् उल्टै दूषित भयो। यस्तै अहङ्कारले दान दिन्छ र भन्छ, ठिक छ, तपाईंको आश्रममा घर बनाइदिउँला तर त्यसको बदलामा म के पाउँछु भइगो त जब जब म आउँछु तब तब म आफै बसौँला अरू बेला जोसुकै बसोस् यस्तो भन्नु पनि बौलाए जस्तै हो धर्मका कुरा बुझेकै छैन कसैले दान दिनु भनेको अरूको लागि दिनु हो किनकि त्यस कमाईमा अरूको पनि भाग छ यहाँ पहिले दानका लागि धर्मका क्षेत्रमा जुन शब्दको प्रयोग हुन्थ्यो त्यसलाई समविभाग भनिन्थ्यो त्यसको मतलब मैले जे कमाएको छु त्यो आफ्ना लागि मात्रै कमाएको होइन अरूका लागि पनि हो त्यसकारण त्यो कमाईको विभाजन गर्छु समविभाग गर्छु धर्म अनुसार दान दिनेले आफूले आफैलाई यसरी प्रश्न गर्छ मेरो कमाईबाट अरूले के सुविधा पाए जहाँ जहाँ मलाई असुविधा हुन्छ त्यहाँ त्यहाँ अरूलाई पनि असुविधा हुन्छ होला त्यसर्थ यो मेरो कमाईले अरूको असुविधालाई मैले कसरी हटाउन सक्छु अनाथ पिण्डकलाई पनि यस्तो होस जाग्न थाल्यो र भगवानलाई भने प्रभु यदि एउटा ध्यान केन्द्र श्रावस्थीमा भए यहाँका कति दुखीले यो कल्याणकारी विद्या प्राप्त गरी मुक्त हुन सक्थे उस बेला सबैभन्दा धेरै जनसङ्ख्या भएको बस्ती श्रावस्ती थियो धेरै जनसङ्ख्या भएकाले त्यहाँ धेरै मानिसहरू दुखी छन् त्यसर्थ प्रभु तपाईँको त्यहाँ आश्रम भए कति मानिसले ध्यान गर्न पाउने थिए र तिनीहरूको कल्याण हुने थियो यस्तो सुनेर भगवान् मुस्कुराउनु भयो यसको मतलब बुझ्यो कि भगवान्ले मान्नुभयो त्यसपछि अनाथ पिण्डक आफ्नो सहरमा फिर्ता गएर उपयुक्त ठाउँ खोज्न थाले ध्यानका लागि उपयुक्त ठाउँ खोज्दा न त नगरबाट टाढा न नगरको माझमा एउटा शान्त राम्रो बगैँचा फेला पर्यो अनि थाहा भयो कि त्यो जेत राजकुमारको हो जेत राजकुमार कहाँ गएर उनले बगैँचा किन्न मागे जेत राजकुमारलाई पहिले रिस उठ्यो र यो मेरो आमोद प्रमोदको लागि हो बेच्नको लागि होइन बेच्दिनँ भने पनि बगैँचाको केही मोल राख्न अनाथ पिण्डकले जिक्री गरे जेत राजकुमारले पनि रिसले चुर भएर भने तिमीलाई थाहा छ यसको मोल कति हो यो बगैँचा किन्न यो जमिनमा सुन बिछ्याउनु पर्छ यसको मोल त्यति हो अनि अनाथ पिण्डकले भने सौदा पक्का भयो म जमिनमा सुन नै बिछ्याउने छु त्यसपछि गाडी भरिभरि असर्पी ल्याएर जमिनमा बिछ्याउन थाले जेत राजकुमारले भने तिमी पागल भयो क्या र के गरेको यो कहिले कुनै जमिनको मोल यति धेरै हुन्छ अनाथ पिण्डकले भने कि तिमीलाई थाहा छैन यो जमिनको मोल कति हुनेछ यहाँ भगवान् आएर हजारौँ लाखौँ मानिसहरूलाई कल्याणकारी विद्या सिकाउने छन् यहाँ बसेर एक व्यक्तिलाई पनि शुद्ध धर्म प्राप्त भयो भने र मुक्तिको बाटोमा लागेर त्यस मान्छेले आफ्नो कल्याण गर्यो भने मेरो यो सारा सम्पत्ति त्यस पुण्यको अगाडि तुच्छ हुनेछ त्यसैले सुन बिछ्याउने मोल एकै व्यक्तिको कल्याणको तुलनामा पनि केही होइन यहाँ यति ठुलो काम हुनेछ जेत राजकुमारले पनि बुझे र भने जति भयो भयो अरू बाँकी जमिन मेरो दान भयो जेत राजकुमारले पनि बुझे र भने जति भयो भयो भइगयो अरू बाँकी जमिन मेरो दान भयो होस आउन थाल्यो भने अरूको कल्याणको लागि यसरी दान दिने छन् बदलामा के पाउँछु भन्ने भाव अलिकति पनि आउन दिने छैन अरूको कल्याण कसरी होस् मसँग जुन धन आएको छ त्यसबाट अरूको ज्यादाभन्दा ज्यादा कल्याण कसरी होस् राम्रोभन्दा राम्रो कल्याण कसरी होस् यस्तो भाव आफै जाग्न थाल्नेछ यसरी यही व्यक्ति आफ्नो जीवनमा एकपल्ट यस्तो भयो थोरै समयको लागि एकदम गरिब भयो एकदम कङ्गाल भयो एकपटक सबै धन गयो र केही समयपछि फेरि उति नै आए पनि बिचमा यस्तो समय आयो कि ऊ बिल्कुल कङ्गाल भयो अनि यो त दिनै पछि त्यो आश्रममा गएर ध्यान गर्ने गृहस्थ भएकोले धर्मका कुरा खुब राम्ररी बुझ्ने मान्छे थियो र ध्यान गर्न आश्रममा जाँदा कहिल्यै खाली हात जाँदैन थियो केही न केही लिएरै जान्थ्यो यसरी लगेको दान आश्रममा ध्यान गर्नेहरूको सुविधाको लागि हुन्थ्यो अब त एकदमै कङ्गाल भयो के लिएर जाने तर खाली हात पनि जानै सक्दैन थियो के गरोस् धनवान भएका बेला उसले आफ्नो घर पछाडि सानो बगैँचामा विभिन्न ठाउँबाट धेरै मलिलो माटो जम्मा गरेर धेरै राम्रो बगैँचा बनाएको थियो कङ्गाल भएपछि त्यही बगैँचाको दुई मुठी माटो लिएर आश्रममा जान्थ्यो आश्रमको कुनै रुखको फेदमा हाल्थ्यो र भन्थ्यो यो माटोले यो रुख फलोस् फुलोस् अनि यसको छायामा मानिसलाई यो कल्याणकारी धर्म प्राप्त होस् त्यो मानिसको कति ठूलो चित्तको चेतना थियो। खाली दुई मुठी माटो दान दिए पनि अथवा करोडौँको सम्पत्ति खर्चेर 10,000 मानिसहरू एकैसाथ बसेर ध्यान गर्नुहुने आश्रम बनाए पनि उसको चित्तको चेतना उत्तिकै महान थियो। साधकले बुझ्नुपर्छ कि जुन फल प्राप्त हुने हो त्यो चित्तको चेतना अनुसार हुनेछ। यो कुरा जति जति धर्ममा अगाडि बढ्दै जान्छ उति उति बुझ्दै गइन्छ। जस्तो दान दिए पनि त्यसको बदलामा केही पाउने भाव अलिकति पनि नआओस्। यसरी नै अर्की एउटी महिला कुनै एउटा धनीकी छोरी माता विशाखा थिइन्। धेरै भाग्यमानी भएकोले 7 वर्षको सानो उमेरमा नै भगवान्का सम्पर्कमा आइन्, किनकि उनका बुवा आमा हजुरबा हजुरआमा भगवान्का नित्य जान्थे, त्यसैले यिनी पनि सँगै जान्थिन्। 7 वर्षकै उमेरदेखि नै विपसेना गर्न थालिन् अनि 7 वर्षको उमेरमा कुनै पुरानो पुण्यको प्रतापले विपसेना गर्दा गर्दै श्रोतापन्न भइन्। सानै उमेरमा पहिलोपल्ट भित्र निर्वाणको साक्षात्कार भयो अनि निर्मल भइन्, सन्त भइन्। ठुली भएपछि उनको बिहे भयो। यस्तो परिवारमा बिहे भयो जुन परिवारमा धर्मको नाम निशान थिएन। घरमा केवल ससुरा मात्र थिए, सासु थिएनन्। ससुरा पनि धर्मविहीन चण्ड स्वभावका र सङ्कालु भएकोले बिचरीको जीवन बडो दुखी भयो। तर पनि यी त धर्ममा पाकेकी थिइन्, त्यसैले सारा परिवारको वातावरणलाई धर्मले रङ्गाइदिइन्, सबै परिवारलाई सुख शान्तिले भरिदिइन्। त्यति धनी हुँदाहुँदै पनि ससुराले कहिल्यै जिन्दगीमा 1 पैसाको पनि दान दिँदैनथ्यो। घरमा माग्न कोही भिखारी आएर ऊ भोजन गरिरहेका भए उनको ससुरो त्यो भिखारीतर्फ पिठ्यौँ फर्काउने गर्दथे ताकि भिखारीले थाहा नपाओस् कि उनले के खाइरहेको छ। यस्तो अवस्थामा विशाखाले एकपटक सम्झाएर भनिन्, अहिले जाऊ बाबा जाऊ, हाम्रा ससुरा बासी भोजन खाइरहेका छन्, तिमी जाऊ। भिखारी त गयो तर ससुरो रिसायो, कस्तो कुरा गर्छौ, मलाई सहरमा बदनाम गर्छौ, के म बासी भोजन खान्छु, हेर यति मिठो भोजन खाइरहेको छु। विशाखाले सम्झाइन्, हेर बासी नै भोजन त गर्छौ, अनेक जन्ममा कुनै दान पुण्य गरेको थियो होला, त्यसैको फलस्वरूप यो सम्पत्ति आयो, नगरेको भए कङ्गालै हुने थियौ। यो सम्पत्ति त्यसै कारण आयो कि कुनै बेला दान पुण्य गरेको थियो, यस जन्ममा त गरिरहेका छैनौ नि, त्यसैले तिम्रो भोजन सबै बासी नै बासी हो, बासी नभए के हो त। यसरी बिस्तारै सम्झाइ बुझाइ घरको सबै वातावरणलाई बदलिदिइन्। त्यसपछि घरमा पुरै धर्मै धर्मको गङ्गा बग्न थाल्यो, सुख शान्तिको गङ्गा बग्न थाल्यो, पवित्रताको गङ्गा बग्न थाल्यो। धर्म आउन साथ मानिसहरूमा धेरै सुख शान्ति आउन थाल्छ। यो कुरा 2500 वर्ष पहिले मात्र भएको भए बुद्धको चमत्कार हुन्थ्यो, आज पनि यस्तै हुन्छ, त्यसकारण यो चमत्कार धर्मको हो। मेरा गुरुजीको जीवनकालको एउटा घटना हो। बर्मा स्वतन्त्र भयो। स्वतन्त्र हुँदा बर्मा पनि ससाना अनेकौँ राज्यहरू थिए, ती सबै राज्यहरू मिलाएर एउटा युनियन अफ बर्मा बनाए अनि ती ससाना राज्यका रजौटाहरूलाई खुसी पार्न तिनीहरूमध्येका कुनै एक रजौटालाई बर्माको राष्ट्रपति बनाइदिए। राष्ट्रपतिको हातमा कुनै शक्ति थिएन, शक्ति जति सबै प्रधानमन्त्रीको हातमा थियो। तर पहिले एउटा सानो राज्यको मात्र राजा भएको व्यक्ति अब पुरै युनियन अफ बर्माको राजा भएकोमा उनी दङ्ग थिए। अब राष्ट्रपति भवनमा एउटा ठूलो पार्टी दिइन्छ, सबै गण्यमान्य मानिसहरूलाई निम्ता गरिन्छ। राष्ट्रपति भवनमा 7:30 बजे डिनर छ, सबै पाहुना आइसके, तर राष्ट्रपतिको अत्तो पत्तो छैन। पाउने 8 बज्यो पत्तै छैन, 8 बज्यो पत्तै छैन। अनि प्रधानमन्त्री हडबडाए, कसैलाई उनको निवास स्थानमा पठाएर भने कि गएर हेर अहिलेसम्म किन आएनन्। जो गएर आयो उसले प्रधानमन्त्रीलाई कानमा भन्यो, अहिले उनी पिएर बेहोस छन्, कसरी पार्टीमा आउन सक्लान्। प्रधानमन्त्रीले भने, राष्ट्रपति बिना कसरी पार्टी चलाउने, बेहोस भए पनि होसमा भए पनि जस्तो सुकै भए पनि सहारा दिएर ल्याऊ, टप टेबलमा बसाइदिउँला अनि काम सुरु गरौँला। त्यसपछि दुईजना गएर कुनै तरिकाले ल्याए अनि हिक्का लिँदै राष्ट्रपति आए, टेबलमा बसे। पहिलो कोर्स पस्किइयो, दोस्रो कोर्स पस्किइयो अनि तेस्रो कोर्स पस्किन पाउँदा नपाउँदै उल्टी गर्न थाले र सबै टप टेबल उल्टीले भरिदिए। प्रधानमन्त्री बडो दुखी भई टाउकोमा हात राख्दै भने, हाम्रो देशलाई धर्मदेश भन्छौँ अनि कस्ता हाम्रा यी राष्ट्रपति। भोलिपल्ट होस आउने बित्तिकै राष्ट्रपतिले प्रधानमन्त्रीलाई फोन गरे, तपाईँ चाहनुहुन्छ भने म राजीनामा गरिदिन्छु, तर मबाट रक्सी छुट्दैन। हाम्रो राज परम्परा अनुसार युवराज जन्मने बित्तिकै सुनको चम्चाले सबैभन्दा राम्रो रक्सीको पहिलो घुट्की पिलाइन्छ। त्यो त मेरो जन्म घुट्की हो, त्यसै बेलादेखि पिउन सुरु गरेको हुँ, अझै पिउँदैछु। मेरो त आधा रगत नै अल्कोहल भइसक्यो, त्यसै कारण मबाट रक्सी छुट्ने छैन। यस्तो मानिस आफ्नो पुरानो पुण्यको कारणले एक दिन गुरुजीको आश्रम नजिकैबाट हिँड्न पुगे। त्यो दिन संयोगले शिविरको दसौँ दिन थियो। पाँचौँ, छैटौँ, सातौँ दिनसम्म त मानिसको मनको अपरेसन चल्छ, त्यसैले धेरै पीडा हुन्छ अनि अनुहार उदास उदास जस्तो हुन्छ। नौ दसौँ दिन हुँदाहुँदै अपरेसन पुरा भइसक्छ, अनिष्ट चिज निस्किसक्छ र त्यसमा दसौँ दिन मलम लाग्छ। त्यसपछि ऊ बडो प्रसन्न हुन्छ, अनुहारमा बडो रौनक आउँछ अनि जसलाई हेर्यो उही मुस्कुराइरहेको देखिन्छ। दसौँ दिन भएकोले मानिसहरू मुस्कुराइरहेको, बडो प्रसन्न भएको, सबैको अनुहार प्रफुल्ल भएको, अनुहारमा रौनक भएको उनले देख्छन् अनि जिज्ञासाले सोध्छन्, यिनीहरूले के गरेर यति धेरै खुसी देखिएका हुन्? अनि आनापान विपसेना गरेको थाहा पाउँछन्। बौद्ध घरमा जन्मेका हुनाले शास्त्रद्वारा आनापान र विपसेनाको बारेमा सुनेका त थिए, तर आजको युगमा पनि कुनै व्यक्तिले यो गराउँछ अनि यसको लाभ पनि हुन्छ भन्ने त उनले सुनेकै थिएन। अनि भन्छन्, शान्ति त मलाई पनि चाहिएको छ, के म पनि गर्न सक्छु? गर्न सक्छौ, तर यो सबै नियम पालन गर्नुपर्छ। के गर्नुपर्छ? पाँच सिल पालन गर्नुपर्छ। होइन बाबा, होइन, पाँच सिल होइन, चार सिल पालन गर्न सक्छु, पाँचौँ सिल पालन गर्न म सक्दिनँ। त्यसो भए आफ्नो घर जाऊ, म सिकाउन सक्दिनँ, मैले चाहे पनि सिकाउन सक्दिनँ। उसलाई बडो मुस्किल भयो, त्यो शान्ति पनि चाहिएको थियो, पाँचौँ सिल लिन पनि मुस्किल। अनि गुरुजीसित बार्गेनिङ गर्न थाले, दिनमा एकपल्ट त सानो पेगै छै, ठिक छ, दुई दिनमा एकपल्ट भए पनि ठिक छ, पाँच दिनमा एकपल्ट भए पनि। यसरी बार्गेनिङ गर्न थाले। कुनै तरिकाले पनि गुरुजीले नमानेपछि भने, उसो भए दस दिनपछि घर गएर त पिउन सक्छु। गुरुजीले भन्नुभयो, घर गएपछि तिमीलाई को रोक्न आउँछ? म तिमीलाई रोक्न कहाँ आउँछु, तर म यहाँ त पिउन दिन्न। त्यसपछि उनी शिविर बस्न माने र दस दिनसम्म यही काम गरे। दस दिन पुरा गरेर घर फर्केपछि उनी यसरी बदलिए कि सय गज पर पनि कोही मानिसले पिएको भए थाहा पाउँथे र नाक थुनेर भन्थे, को सडिरहेको छ, को पिउँदैछ। यस प्रकार आफै पिउनु त परे जाओस्, अरूले पिएको पनि सहनै नसक्ने भए। किन यस्ता भए? के भयो? यो सबै साधना के हो? यस विद्याद्वारा आफूभित्र जम्मा भएका पुराना संस्कार सबै उम्ली उम्लिकन बाहिर आउँछन् अनि निस्केर जान्छन्। उपज्झित्वा निरुज्झन्ति, उपज्झित्वा निरुज्झन्ति, सबै नै संस्कार निस्केर जानेछन् अनि तिनबाट छुटकारा हुनेछ। कुन बेला कुन चाहिँ संस्कार निस्किनेछ त्यो भन्न सकिँदैन। उस व्यक्तिको रक्सीको संस्कार त्यसै वखत निस्किन सुरु भयो, निस्किँदै निस्किँदै सबै निस्कियो। यसरी नै हरेक व्यक्तिका संस्कार निस्किन्छन्, कसैको के निस्किन्छ। यदि त्यस्तो एउटा व्यक्तिमा मात्र भएको भए त गुरुजीको चमत्कार मान्नु पर्थ्यो, तर यो विद्या पाउने सबैमा यस्ता चमत्कार हुन्छन्। हजारौँको सङ्ख्यामा मानिसहरू शिविरमा आउँछन् अनि आफ्ना आफ्ना व्यसनबाट बाहिर निस्किन्छन्। रक्सीको व्यसन होस्, जुवाको व्यसन होस्, व्यभिचारको व्यसन होस्, गाँजाको व्यसन होस्, लागुपदार्थको व्यसन होस् अथवा अरू कुनै प्रकारको व्यसन होस्, सबैबाट बाहिर निस्किन्छन्। त्यस्तै वासना होस्, भय होस्, क्रोध होस्, त्यस्ता आफ्ना विकारहरूबाट पनि बाहिर निस्किन्छन्। धर्म भनेको धेरै कल्याणकारी हुन्छ, हामीलाई दुःखबाट बाहिर निकाल्छ, विकारहरूबाट बाहिर निकाल्छ, यहीँ यसै जीवनमा निकाल्छ। हामी कुनै सम्प्रदायका हौँ, कुनै जातका हौँ, कुनै रङ्गरूपका हौँ, केही फरक पर्दैन। धर्म धारण गऱ्यौँ भने परिणाम आउने नै छन्। त्यसकारण बाँकी बजेका चार दिनमा राम्रोसँग धर्म धारण गरौँ, बडो गम्भीरताका साथ काम गरौँ। जीवनमा यस्तो अवसर फेरि आउँछ आउँदैन थाहा छैन, अहिलेलाई आएको छ। त्यसकारण बाँकी रहेका चार दिनमा जति मैले पखाल्न सकिन्छ पखालौँ, चार दिनमा जति गाँठा फुकाउन सकिन्छ फुकाउँ। त्यसपछि सबैभन्दा ठुलो कुरा यो हुनेछ कि यति ठुलो विद्या लिएर घर जानेछौँ र जीवनभरि मैले उतार्ने विद्या साथमा रहनेछ, गाँठा फुकाउने विद्या साथमा रहनेछ। गाँठा फुकाउँदै फुकाउँदै एक दिन मुक्त अवस्थासम्म पुग्नेछौँ। बडो मङ्गलको कुरा भयो, बडो कल्याणको कुरा भयो। यस्तो राम्रो साबुन पाइयो, साबुन पायो त्यो त ठुलो कल्याणको कुरा भयो। तर अब साबुनको उपयोग गर्नुपर्छ। मैलो ओढ्ने त लिएर हिँडिरहेकै छौँ। जुन साबुन पाइएको छ त्यसको उपयोग गरौँ र त्यो मैलो उतारौँ अनि साँच्चै आफ्नो मङ्गल साधौँ, आफ्नो कल्याण साधौँ, आफ्नो स्वस्ति मुक्ति साधौँ, स्वस्ति मुक्ति साधौँ।
सर्व मङ्गलं भवतु, सर्व मङ्गलं भवतु। सर्व